آگے سبق دیکھیے بھائی. کتاب الاشربہ. حرم الخمر وهي النی من ماء العنب غلا واشتد وقذف بالزبد وان قلت هذا الاسم خص بهذا الشراب باجماع اهل اللغه ولا نقول ان كل مسكر خمر لاشتقاقه من مخامره العقل فإن اللغة لا يجري فيها القياس فلا يسمى الدن قارورة لقرار الماء فيه ورعاية الوزع الأول ليست لصحة الإطلاق بل لترجيح الوزع وقد حققناه في التنقيح. كتاب الأشربة. أشربة جمع ہے شراب کی, شراب, اور عربی زبان میں شراب ہر اس چیز کو کہتے ہیں جس کو پیا جائے, یعنی ہر وہ بہنے والی چیز جس کو پیا جائے اس کو شراب کہتے ہیں. جیسے دودھ ہے, اور اسی طرح کوئی شربت مشروب وغیرہ ہے, جوس ہے, پانی ہے, یہ سب کیا ہیں؟ پی جانے والی چیزیں ہیں, تو ان کو عربی میں شراب کہتے ہیں, شراب. البتہ اصطلاح فقہا میں, جیسے یہاں پر یہ کتاب الاشربہ آیا, تو یہاں شراب سے مراد ہر پی جانے والی چیز نہیں ہے, بلکہ اصطلاح فقہا میں شراب کہتے ہیں ایسا مشروب جو نشہ آور ہو اور جس کا پینا حرام ہو. ایسا مشروب جس کا جو نشہ آور ہو اور جس کا پینا حرام ہو اس کو شراب کہتے ہیں, اور اسی کے احکام یہاں بیان ہوں گے بھائی. تو یاد رکھیے بھائی کہ چار شرابیں حرام ہیں بھائی, چار شرابیں. ایک جس کا نام یہ شروع میں ذکر کر رہے ہیں, حرم الخمر, خمر ہے. اور پھر آگے پھر متن میں آ رہا ہے قطلاء, دوسری حرام شراب جو ہے وہ طلاء ہے بھائی, طلاء متن میں آ رہی ہے. اور تیسری شراب ہے جو حرام وہ ہے نقیع التمر, اور چوتھی ہے نقیع الزبیب. خمر, طلا, نقیع التمر اور نقیع الزبیب, تو یہ چار شرابیں حرام ہیں بھائی. دیکھیے اب ہر ایک کی تفصیل بیان کریں گے. تو کہتے ہیں حرم الخمر, شراب حرام ہے, خمر حرام ہے. وہی انی مما العنب غلا واشتد وقذف بالزبد. بھئی خمر کہتے کس کو ہیں؟ کہتے ہیں وہی انی مما العنب. نیون کا معنی ہے کچا, جس کو پکایا نہ گیا ہو. وہی انی مما العنب, یہ انگور کا کچا پانی ہے, یعنی کچا رس ہے. انگور سے رس نکال لیا اور اس کو پکایا نہیں, تو یہ کچا رس ہے انگور کا. غلا, جب یہ جوش مارے, غلا یغلی کا معنی ہے جوش مارنا. جیسے ہانڈی کو میں کھانا پکایا جاتا ہے تو وہ کھانا گرم ہو کر وہ سالن جو ہے اس میں ابال آتے ہیں, وہ جوش مارتا ہے. تو اسی طرح یہ انگور کا کچا پانی ہے, اس کو رکھ دیتے ہیں, ان کا کوئی خاص طریقہ ہوتا کسی برتن وغیرہ میں, اور پھر کچھ دن گزرنے کے بعد اس میں خود بخود ابال آنے لگتے. یہ مانا نہیں کہ وہ گرم ہو جاتا خوب, بس ویسے ہی اس میں, یعنی وہ گیس وغیرہ بن جاتی, جیسے آج کل یہ پیپسی وغیرہ کی بوتل میں آپ دیکھتے ہیں, اس طرح اس میں بھی کوئی گیس وغیرہ بن جاتی اور اس کے اندر وہ ابال آنے لگتے تھے بھائی. تو وہ اذا غلا, جب اس میں ابال آئے, جوش مارے, واشتد, اور وہ تیز ہو جائے, یعنی نشہ آور ہو جائے. کیا ہو جائے؟ نشہ, تیز ہو جائے, مراد ہے اس میں نشہ آ جائے بھائی, جب وہ جوش مارے اور نشہ آور ہو جائے. وقذف بالزبد, اور جھاگ پھینکے بھائی, جھاگ اس کے اوپر جھاگ آنے لگے بھائی. صورت سمجھ میں آ رہی ہے؟ آج کل اس کو سمجھنا آسان ہے آپ کے لیے بھائی, جیسے یہ پیپسی وغیرہ کی بوتلیں ہیں, تو اس میں بھی آپ دیکھتے ہیں کہ اس میں اگر آپ نمک وغیرہ ڈال دیں تو اس کے اوپر کتنی تیزی سے جھاگ آ جاتی ہے بھائی. تو اس میں بھی کچھ اس طرح ہوگا کہ شروع میں کچھ تھوڑے تھوڑے ابال آتے ہوں گے وقفے وقفے سے, اور پھر آہستہ آہستہ جو ہے نشہ اس میں تیز ہو جاتا, और फिर झाग इसके ऊपर आने लगती है आहिस्ता आहिस्ता। तो ये है, इसको कहते हैं खमर भाई, अरबी जुबान में इसको
खमर।
खमर कहते हैं। तो खमर की माहियत बतला दी कि अरबी में खमर किसे कहते हैं। उर्दू में तो हम हर नशावर मशरूब को शराब उमूमन कह देते हैं, लेकिन ये खमर, खमर मखसूस शराब है, मखसूस तरीके से जो बनाई जाती है और जिसकी तफसील इन्होंने बयान कर दी कि अंगूर का पानी होता है, अंगूर का रस होता है, इसको पकाया नहीं जाता, वैसे ही रखा जाता है और फिर इसमें जोश आते हैं, उबाल आता है, इसमें ये तेज हो जाती है यानी नशावर हो जाती है और फिर इसके ऊपर झाग आने लगती है। तो कहते हैं वही नियु मिम्मा इलाइन अभी गला वश्ता दवाका दफा बिजबद, ये कंगूर का कच्चा पानी है, गला जब ये जोश मारे इसमें उबाल आ जाए, वश्तद और ये तेज हो जाए यानी नशावर हो जाए, वका जफा बिजबद और झाग फेंकने लगे यानी झाग इसके ऊपर आ जाए, व इन कल्लत अगरचे थोड़ा सा हो। क्या माना व इन कल्लत अगर थोड़ा सा हो, याद रखो भाई वह इन कल्लत का ताल्लुक कजफा जबद से नहीं है कि झाग आ जाए चाहे थोड़ी सी झाग हो, बजाहिर ये लगता है, नहीं, वह इन कल्लत का ताल्लुक खमर से है। खमर खमर हराम है अगरचे थोड़ी सी ही क्यों ना हो। बात समझ में आ गई। मसलन कोई शख्स कहता है चलो मैं दो चार कतरे या एक घूंट पी लेता हूं, इससे तो ऐसा नशा नहीं होगा। नहीं भाई, खमर का एक कतरा भी हराम है, एक कतरा भी कोई पी लेगा, अब एक कतरे से तो नशा नहीं हो सकता लेकिन कोई एक कतरा भी पी लेगा उस पर भी हद जारी होगी। तो वह इन कल्लत का ताल्लुक किससे है, खमर से है, तो यानी हुरमत खमर से है। तो शराब हराम है, वह इन कल्लत अगरचे थोड़ी सी हो। हाद अल इस्मु खुस्स बिहाद अश्शराब बि इजमाई अहली लुगती। भाई याद रखो हमारे नजदीक खमर इसको कहते हैं, बाकी जो नशा आवर मशरूब हैं जो आगे जिक्र होंगे वो भी बड़े तेज नशा आवर मशरूब हैं लेकिन उनको खमर नहीं कहते, जबकि इमाम शाफी रहमतुल्लाह और बाकी अइमा वगैरह फरमाते हैं कि वो भी खमर हैं, वो भी खमर है। क्यों कहते हैं, इसलिए कि शराब को शराब क्यों कहते हैं, खमर को खमर क्यों कहते हैं, वो फरमाते हैं क्योंकि ये अकल को ढांप लेती है। शराब क्या करती है, मायू खामिरुल अक्ल, अकल को क्या कर लेती है, ढांप लेती है, इंसान की अकल पर पर्दा आ जाता है। देखो नशे में कोई इंसान आता है, नशा चढ़ जाता है, इंसान को पता ही नहीं चलता मैं क्या कर रहा हूं, क्या बोल रहा हूं, उसकी अकल बाकी पूरी तरह नहीं रहती। तो देखा इस नशे ने क्या किया, उसकी अकल को ढांप लिया। तो वो फरमाते हैं कि खमर को खमर इसलिए कहते हैं कि अकल को ढांप लेती है, और जो भी चीज अकल को ढांप ले यानी जिस चीज से भी नशा हो वो खमर है। वो क्या है, हम कहते हैं नहीं, खमर इस अंगूर के कच्चे रस को जिसको इस मखसूस तरीके से नशावर बना दिया जाए इसको खमर कहते हैं। तमाम अहले लुगत का इजमा है, अहले लुगत लुगत जुबान को कहते हैं यानी अरबी जुबान, तमाम अहले अरब का, अरबी जुबान बोलने वालों का इस पर इत्तेफाक है कि इस खास मशरूब का नाम खमर है, बाकियों के नाम अलग अलग हैं। किसी का नाम तिला है, किसी का नाम नकीउ तमर है, किसी का नाम नकीउ जबीब है, उनको खमर नहीं कहते। जब खमर का नाम लिया जाए तो ये वाला खास मशरूब मुराद होता है। तो ये दरअसल जवाब दे रहे हैं इमाम शाफी रहमतुल्लाह वगैरह वो फुकाहा जो क्या कहते हैं कि खमर हर नशा आवर मशरूब को कहते हैं। हम कहते हैं नहीं, हम कहते हैं कि यह तो आप कियास कर रहे हैं। क्या कर रहे हैं, कियास कर रहे हैं कि इस खमर को खमर क्यों कहते हैं, क्योंकि ये नशा आवर है। क्या है, मायू खामिरुल अक्ल, अकल को ढांप लेती है, नशा आवर है। तो आप क्या कहते हैं कि इस खमर को खमर क्यों कहते हैं, क्योंकि ये नशावर, लिहाजा जो भी चीज नशावर हुई वो भी क्या है, खमर। तो गोया आपने कियास किया, और किसके अंदर किया, लुगत जुबान के अंदर किया, इस चीज का नाम खमर है इसको खमर कहते हैं। ये जुबान की बात है ना, किसी अरबी जुबान में शजर किसे कहते हैं, दरख्त को कहते हैं, कलम किसे कहते हैं, जिसे लिखते हैं, किताब किसे कहते हैं, जिसमें पढ़ते हैं। तो अरबी जुबान में मुख्तलिफ चीजों के नाम हैं। इसी तरह इस इस रस का, अंगूर का जो ये कच्चा रस है जो नशावर हो गया, इसका नाम उन्होंने क्या रखा है? खमर, वो इसको खमर कहते हैं। और आप लुगत में कयास कर रहे हैं, यानी वो जो खमर वाला नाम है आप दूसरे मशरूबात के लिए साबित कर रहे हैं कयास के जरिए। बात समझ में आ रही है? कहते तो खमर उसको है, लेकिन आप कहते हैं उसको इसलिए कहते हैं क्योंकि वो नशावर, और ये बाकी भी नशावर, लिहाजा ये भी क्या है? खमर हैं। इन ये भी क्या है? तो गोया खमर का नाम इनके लिए साबित किया किस तरीके से? कयास के तरीके से। कयास किया ना उसके ऊपर, वो नशावर तो इसलिए खमर कहते हैं, लिहाजा ये भी नशावर, तो इनको भी क्या कहना चाहिए? खमर कहना चाहिए। वजह सबको समझ में आ रही है? तो ये आप लुगत के अंदर कयास कर रहे हैं। कयास जो है वो अहकाम शरीयत के लिए किया जाता है, लुगत के अंदर नहीं। यानी जो हुक्म एक चीज का है वही हुक्म दूसरी चीज के लिए भी साबित कर दिया जाएगा। जैसे खमर नशावर है तो वो हराम है, इसी तरह ये मशरूबात भी नशावर हैं तो ये भी क्या होने चाहिए? हराम। तो हुक्म के अंदर तो कयास किया जाता है, लेकिन नाम साबित करने में कयास नहीं किया जाता। ये तो ऐसे है जैसे मसलन जैद है, जैद एक शख्स का नाम जैद रखा गया क्योंकि फर्ज करो मसलन उसकी ये सिफात हैं, इसलिए इसका नाम क्या है? जैद। इसका मतलब है अगर एक और आ जाए वही सिफात वाला तो उसका भी आप क्या कहेंगे कि ये भी कौन है? जैद है। हालांकि नहीं भाई, नाम रखने में, तस्मिया में और लुगत के अंदर कयास जारी नहीं होता। इसमें सिमा सिमा है, जुबान में सिमा होता है, ये सिमा पर मौकूफ है। अरबों में हम जाकर गौर करेंगे, देखेंगे, सुनेंगे, पढ़ेंगे कि वो किस चीज को क्या कहते हैं। तो अरब जो हैं वो खमर सिर्फ उस रस को कहते हैं, हर मशरूब को वो खमर नहीं कहते। तो आप ये कयास कर रहे हैं किसके अंदर? लुगत में, जुबान के अंदर। और कयास अहकाम के अंदर किया जाता है, लुगत के अंदर नहीं किया जाता। बात समझ भी आई कि ऊपर से गुजर रही है? अच्छी तरह समझ में आ गए। हाँ, तो ये कयास हम कहते हैं कि ये आप लुगत में कयास कर रहे हैं और लुगत में कयास दुरुस्त नहीं। लुगत का दारोमदार किस पर है? सिमा पर है। देखो जैसे बच्चा शुरू में जुबान सीखता है अपने मां बाप से, वो देखता है कि मेरे मां बाप इस चीज को क्या कहते हैं, इसको क्या कहते हैं, इसको, वो एक एक नाम सीखता चला जाता है। तो वो सारा दारोमदार किस पर होता है? सिमा पर होता है। तो यहां पर भी लुगत के अंदर दारोमदार किस पर होगा? सिमा पर होगा। आप सिमा अगर आप अरबों से आपने सुना हो, आप साबित करें कि वो इनको भी खमर कहते हैं, फिर तो बात मानी जा सकती है। लेकिन कयास के जरिए, कयास के जरिए ये बात तस्लीम हमें नहीं है। बात समझ में आ गई? ये तो कहते हैं ऐसे ही है जैसे कारूरा, कारूरा ये शीशे की बोतल, छोटी बोतल और शीशी को कहते हैं। और कारूरा क्यों कहते हैं? तो देखो अरबी जुबान में आप पढ़ते हैं वजह तस्मिया, एक चीज का नाम ये क्यों रखा गया, क्यों कहा गया, तो वो आपको बतलाते हैं कि कारूरा को कारूरा इसलिए कहते हैं क्योंकि पानी इसमें करार पकड़ लेता है। करार से है ना कारूरा, करार से, कि आप पानी इसमें या बहने वाली चीज इसमें करार पकड़ लेती है, यानी ठहर जाती है। आप बोतल में पानी डालें तो पानी उसके अंदर ठहर गया, देखो उससे बहकर बाहर नहीं निकला। तो चूंकि पानी उसमें करार पकड़ता है इसलिए इसको कारूरा कहते हैं। अब ये वजह तस्मिया जिक्र करते हैं भाई, यही वजह तस्मिया ये तो घड़े और मटके में भी है, तो मटके को भी क्या कहना चाहिए? कारूरा कहना चाहिए, क्योंकि उसमें भी पानी ठहर जाता है, करार पकड़ लेता है, लेकिन कोई भी उसको कारूरा नहीं कहता भाई। या ये इसी तरह है जैसे सितारे को नजम कहते हैं अरबी जुबान में, और नजम नुजूम से है, नुजूम का माना है जाहिर होना। चूंकि ये सितारे भी रात को जाहिर होते हैं, नजर आते हैं, इसलिए इनको क्या कहते हैं? इसको नजम कहते हैं, नजम कहते हैं। लेकिन इसका यह माना नहीं जो भी चीज जाहिर हो उसको क्या कहा जाए? नजम कहा जाए। फिर तो चांद भी रात को निकलता है, उसको भी क्या कहना चाहिए? नजम कहना चाहिए। वैसे भी जो भी चीज जाहिर हो और दिखाई दे, वाजे हो, उसको क्या कहना चाहिए? नजम। लेकिन हर चीज को नजम नहीं कहते क्योंकि लुगत के अंदर कयास जारी नहीं होता। बात समझ में आ गई? देखिए अब किताब पर कहते हैं हाजल इस्म खुस बिहादा शराबी बी इजमाई अहली लुगती, कि ये वाला नाम यानी खमर वाला नाम खास है इस शराब के साथ, इस मशरूब के साथ, بی اجماعی اہل لغتی, اہل لغت کی اجماع سے, یعنی تمام اہل لغت, تمام عربی بولنے والوں کا اس پر اجماع ہے کہ اس خاص مشروب کو خمر کہتے ہیں, باقیوں کو خمر نہیں کہتے. ولا نقول, اور ہم یہ نہیں کہتے, یہ اب جواب دے رہے ہیں ان کو کہ ان کل مسکرن خمر, ہم یہ نہیں کہتے کہ ہر نشہ آور چیز جو ہے وہ خمر ہے, کیونکہ لاشتقاق ہی من مخامرت العقل, کیونکہ اس کا اشتقاق ہوا ہے مخامرت العقل سے, عقل کو ڈھانپ لینے سے. ہم یہ نہیں کہتے کہ ہر نشہ آور مشروب کیا ہے خمر, کیونکہ خمر کا اشتقاق کس سے ہوا ہے مخامرت ال, خمر کو خمر کیوں کہتے ہیں, کیونکہ یہ عقل کو ڈھانپ لیتی ہے, لہذا باقی بھی نشہ ور مشروب عقل کو ڈھانپ لیتے ہیں, ان کو بھی کیا کہنا چاہیے, خمر کہنا چاہیے. ہم اس بات کے قائل نہیں ہیں. ولا نقول, اور ہم یہ نہیں کہتے کہ ان کل مسکر ان خمر ان لشتقاق ہی من مخامرت العقلی, کہ ہر مسکر ہر نشاور چیز جو ہے وہ خمر ہے, کیونکہ اس کا اشتقاق ہوا ہے مخامرت العقل سے, ہم یہ نہیں کہتے. فإن اللغة لا يجري فيها القياس, اس لیے کیونکہ لغت یعنی زبان جو ہے اس کے اندر قیاس جاری نہیں ہوتا. فلا يسمى الدن قارورة, لہذا مٹکے کو قارورا نہیں کہتے, دن مٹکا بھائی گھڑا بڑا, تو فلا یسمت دن نقارورتا, لہذا مٹکے کو قارورا نہیں کہتے, یعنی مٹکے کو شیشی نہیں کہتے. لقرار الماء فیہ, بوجہ پانی کے اس میں ٹھہرنے کے. قارورا کو قارورا کیوں کہتے ہیں, کیونکہ اس میں پانی ٹھہر جاتا ہے, تو یہی پانی تو پھر مٹکے میں بھی ٹھہرتا ہے, اس کو بھی قارورا کہنا چاہیے, لیکن اس کو کوئی قارورا نہیں کہتا. تو یہ فلا یسمت دن قارورتن لقرار الماء فیہ, پس مٹکے کو قارورا نہیں کہتے اس میں پانی کے ٹھہرنے کی وجہ سے. ورعایۃ الوضع الاول لیست لصحت الاطلاق بل لترجیح الوضع, اور پہلی وضع اول کی جو رعایت ہوئے وہ اطلاق کے صحیح ہونے کے لیے نہیں ہوتی, بلکہ ترجیح وضع کے لیے ہوتی ہے. کس کے لیے؟ ترجیح وضع. وضع کسے کہتے ہیں پہلے یہ سمجھ لو, وضع کہتے ہیں مقرر کرنا, مقرر کرنا, خاص کرنا. مثلا دیکھو عربی زبان والوں نے یہ جو آلہ جس کے ذریعے ہم لکھتے ہیں اس کے لیے انہوں نے قلم کا لفظ خاص کر دیا, جو چیز جس کے ذریعے ہم لکھتے ہیں اس کے لیے کیا نام انہوں نے خاص کر دیا, قلم. یا اسی طرح یہ وہ چھوٹا سا برتن جس کے اندر ہم پانی ڈال کر پیتے ہیں, عرب والے اس کو کاسن کہتے ہیں, آپ اس کو گلاس کہتے ہیں, عرب والے کیا کہتے ہیں؟ کاسن. تو دیکھو انہوں نے اس برتن کے لیے یہ نام خاص کر دیا, خاص کر دیا. اسی طرح درخت کے لیے انہوں نے شجر کا لفظ خاص کر دیا, اس کو کہتے ہیں وضع. ایک چیز کے لیے ایک نام مقرر کر دینا, اس کو کیا کہتے ہیں؟ وضع کہتے ہیں, وضع کہتے ہیں. عربی میں آپ اکثر پڑھتے ہیں اور آپ کو بتلاتے ہیں اساتذہ, کتابوں کے اندر ذکر آتا ہے جگہ جگہ چیزوں کو کہ اس چیز کو یہ نام کیوں دیا گیا, اس کا یہ نام کیوں رکھا گیا, تو وجہ تسمیہ ذکر کرتے ہیں, وجہ تسمیہ. مثلا جیسے خمر ہے شراب, شراب کو خمر کیوں کہتے ہیں, تو کیا کہا کہ یہ عقل کو کیا کر لیتی ہے, ڈھانپ لیتی ہے, ڈھانپ لیتی ہے, تو وجہ تسمیہ ذکر کی جاتی ہے. اور تو کہتے ہیں وہ جو وجہ تسمیہ ذکر کی جاتی ہے وہ اس وجہ سے نہیں ذکر کی جاتی کہ وہ وجہ تسمیہ ہوگی تو اس چیز کو یہ نام دینا ٹھیک ہے ورنہ ٹھیک ہی نہیں, بلکہ یہ مناسبت کے طور پر ذکر کی جاتی ہے کہ دیکھو اس چیز کو یہ جو نام دیا گیا اس کی نام کی بھی اس کے ساتھ مناسبت ہے. بات سمجھ میں آ رہی ہے؟ اس نام کی بھی اس کے ساتھ مناسبت, تو مناسبت کو ذکر کیا جاتا ہے. معلوم ہوا کہ اس چیز کو یہ نام دینا ٹھیک ہے, اس چیز کو یہ نام دینا ٹھیک ہے, بہتر ہے, مناسب ہے, لیکن اس کا یہ معنی نہیں کہ جس چیز میں بھی وہ وجہ پائی جائے اس کو بھی وہی نام دے دیا جائے. تسمیہ کے لیے وجہ چاہیے لیکن وجہ میں عموم ضروری نہیں, تسمیہ کے لیے وجہ. ایک چیز کو آپ ایک نام دیتے ہیں کوئی وجہ چاہیے, بھئی یہ نام آپ اس کو کیوں دے رہے ہیں, کیا مناسبت ہے اس نام کے ساتھ, تو یہ مناسبت کو اس میں ذکر کیا جاتا ہے. और मुनासिबत ना भी हो, अगर वज़ए अव्वल में नाम दे दिया गया तो वो उसी तरह रहेगा भाई। कोई शख्स अपने बेटे का नाम जैद रखता है, बकर रखता है, खालिद रखता है, देखो वहां कोई नाम के साथ, बाजों का अक्सर तो वो तर्जमे पे भी गौर नहीं करते, बस नाम रख देते हैं, तो कोई मुनासिबत उसमें नहीं देखी जाती। तो वज़ए अव्वल में मुनासिबत हो तो ज्यादा मुनासिब है, बेहतर है कि अरब ने इस चीज को यह नाम क्यों दिया। तो उलमा बतलाते हैं क्योंकि इसमें ये मसलन मुनासिबत थी, इस मादे का भी ये माना होता है और इस चीज के अंदर भी ये माना पाया जा रहा है। जैसे जैसे कारूरा को कारूरा क्यों कहते हैं, लिकारार इल्मा इफी ही, देखा, क्योंकि इसमें पानी ठहर जाता है, तो उसी करार से क्या बना लिया, कारूरा बना लिया। तो देखा, मालूम हुआ कारूरा नाम की उस शीशी के साथ मुनासिबत मौजूद है। तो ये जो वज़ए अव्वल होती है इसमें मुनासिबत जिक्र की जाती है, लेकिन इसका ये माना नहीं कि जहां भी वो वजह पाई जाए वही तस्मिया हो जाए, वही नाम हो जाए उसका। तो तस्मिया के लिए क्या चाहिए, वजह, लेकिन वजह में उमूम जरूरी, वजह में उमूम जरूरी नहीं कि जहां भी वो वजह पाई जाए आप वही नाम दे दें। फिर तो मटके को भी क्या कहना चाहिए, उसमें भी पानी ठहरता है, उसको भी क्या कहना चाहिए, कारूरा कहना चाहिए। तो कहते हैं वरियायतुल वज़इल अव्वली, तो पहली वजह में जो रियायत होती है, लैसत लिसिहतिल इतलाकी, वो उस नाम के इतलाक का माना है बोला जाना, उस पर बोलना, वो उस बोलने के सही होने के लिए नहीं है, उस इतलाक के सही होने के लिए नहीं है, बल्कि तरजीहिल वज़ई, बल्कि वजह की तरजीह के लिए है, उस वजह की मुनासिबत के लिए है। कारूरा को कारूरा क्यों कहते हैं, क्योंकि इसमें पानी ठहरता है, तो पानी ठहरता है इसलिए कारूरा कहते हैं, वरना इसको कारूरा नहीं कह सकते। नहीं नहीं, ये जरूरी नहीं है। हां, मुनासिबत हो तो नाम की क्या होनी चाहिए, मुसम्मा के साथ मुनासिबत होनी चाहिए, लेकिन ये लाजिम नहीं है। यानी अगर मुनासिबत ना हो तो आपका नाम ही गलत है, नहीं नहीं ऐसा नहीं। तो जो वज़ए अव्वल के अंदर भी जो उलमा मुनासिबत तला, वो जो वज़ए अव्वल के अंदर भी जो मुनासिबत तलाश करते हैं तो वो तरजीह देने के लिए, किसके लिए है, कारूरा को कारूरा क्यों कहा गया, ये नाम इसी को क्यों दिया गया, इसी के लिए इस नाम को तरजीह क्यों दी गई, तो मुनासिबत जिक्र की जाती है। ये नहीं कि उसके बगैर वो तस्मिया ही गलत हो जाएगा। बात समझ में आ गई। तो कहते हैं वज़ अव्वल की जो रियायत है वो इतलाक के सही होने के लिए नहीं है कि उसके बगैर इस नाम का उस पर इतलाक ही सही नहीं है, बल्कि तरजीह वज़ी, बल्कि किस लिए है, तरजीह वज़ा, उस वज़ा की तरजीह बयान की जाती है कि ये वज़ा क्यों की गई, इसके ये नाम क्यों दिया गया, इसकी क्या मुनासिबत है। बात समझ में आ गई कि नहीं समझ में आई, बात ऊपर से गुजर गई मेरा ख्याल है। भाई देखो, एक है नाम का एक चीज के लिए सही होना, अगर ये मुनासिबत न होती तो नाम ही सही ना होता इसका, नहीं नहीं ऐसा नहीं। हाँ, मुनासिबत हो तो ज्यादा अच्छा है कि मुनासिबत न होना अच्छा है कि मुनासिबत होना अच्छा है, मुनासिबत होना अच्छा है, मुनासिबत का होना जरूरी नहीं है भाई। अब बात समझ में आ गई, ये माना वरियायतुल वज़इल अव्वली लैसत लिसिहतिल इतलाकी बल लितरजीहिल वज़ई, और वज़ए अव्वल की रियायत यानी पहली मर्तबा जो एक चीज का नाम मुकरर किया गया उसकी रियायत, लैसत लिसिहतिल इतलाकी, वो उस नाम के इतलाक के सही होने के लिए नहीं है, उस वज़ए अव्वल की रियायत, वज़ए अव्वल में जो रियायत रखी गई वो उस नाम के इतलाक के सही होने के लिए नहीं है, बल्कि तरजीह वज़ई, बस उस बल्कि उस वजह की तरजीह के लिए है कि इसको तरजीह क्यों दी गई है, नाम क्यों दिया गया। वक़द हक़्क़नाहु फ़ी तनक़ीह, और तहकीक हमने इसकी तहकीक की है अपनी किताब तनक़ीह में। शारह फरमा रहे हैं भाई अल्लामा सदरुशरिया कि ये इस बात की तहकीक हमने अपनी किताब तनक़ीह में की है। तनकीह इनका मशहूर और मारूफ मतन है भाई, उसूल फिका के अंदर अल्लामा सदरु शरिया की किताब है और वो पढ़ाई जाती है और सादेसा के अंदर पढ़ाई जाती है, इंशाल्लाह आप भी जाकर पढ़ेंगे, और वो दरसे निजामी की मुश्किल तरीन किताबों में से है। تنقیح اس کا متن ہے، اور پھر اس کی شرح بھی توضیح کے نام سے انہوں نے خود ہی لکھی، علامہ متن بھی ان کا اور شرح بھی ان کی. تو تنقیح کی شرح کیا ہوئی؟ توضیح. پھر اس توضیح کے حاشیہ اور اس کی شرح لکھی علامہ تفتازانی نے بھائی، اور انہوں نے پھر اس کتاب کو خراب کیا بھائی. وہ چونکہ شافعی تھے اور اس وجہ سے انہوں نے اس کتاب کو ایسا کر دیا، قدم قدم پر وہ علامہ صدر الشریعہ پر اعتراض کرتے ہوئے چلے جاتے ہیں. کوئی دو تین چار سطریں بھی نہیں گزرتی پھر کوئی اعتراض کر دیتے ہیں، پھر کوئی اعتراض، کبھی کہتے ہیں علامہ صدر الشریعہ کو عربی نہیں آتی، کبھی کچھ کہتے ہیں کبھی کچھ کہتے ہیں بھائی. کیونکہ ان کا مقصد شرح کرنا نہیں تھا، کتاب کو خراب کرنا تھا، اور وہ اس مقصد میں پوری طرح کامیاب رہے. چنانچہ آج بھی وہ توضیح تلویح جو کتاب ہے اس کو اصول فقہ کی کتاب سمجھ کر نہیں پڑھا جاتا نہ پڑھایا جاتا ہے، بلکہ اعتراض و جواب کے طریقہ سمجھنے کے لیے بتلایا پڑھایا جاتا ہے. کیونکہ ابھی اصول فقہ کے اندر دیکھو پہلے ایک آدھ ہفتے کے اندر ہی خاص کی بحث شروع ہو جاتی ہے، یعنی خاص عام مشترک مؤول، اور وہاں سال گزرتا ہے تو سال کے آخر میں جا کر کہیں خاص عام مشترک مؤول تک انسان پہنچتا ہے، تو پورا سال ہی گزر جاتا ہے، باقی کتاب تو رہ ہی گئی. تو وہاں مقصد اصول فقہ پڑھانا ہوتا ہی نہیں ہے، بلکہ وہ اعتراض و جواب اور طریقہ سکھلانا ہوتا ہے طلبا کو. اور یہ چونکہ شافعی المسلک تھے بھائی، اور علامہ صدر الشریعہ وہ بہت بڑے عالم تھے بھائی، علم کا پہاڑ. علامہ تفتازانی بھی بہت بڑے عالم ہیں، بہت بڑے عالم ہیں، لیکن والی صاحب رحمہ اللہ وہ ان سے ہم نے پڑھا بھائی. چلیے آپ کو سنا دوں، والی صاحب رحمہ اللہ سے ہم چند ساتھیوں نے توضیح تلویح پڑھی بھائی، آخری سال جس سال ان کی وفات ہوئی. اور یہ درس نظامی کی مشکل ترین کتاب ہے، اساتذہ بڑے بڑے اساتذہ اس کے پڑھانے سے گھبراتے ہیں بھائی، بہت پیچیدہ اور بہت مشکل کتاب. اور ہم والی صاحب سے چار پانچ طلبا پڑھتے تھے اور خارجی طور پر عشاء کے بعد، اور والی صاحب جب درس شروع فرماتے تھے تو ہم طلبا اس میں ایسے ڈوب جاتے جیسے وہ کوئی کہانی سنا رہے ہیں. چھوٹے بچے کو جیسے کہانی سناتے ہیں نا اور اس میں ڈوب جاتا ہے، اسے پتہ ہی نہیں چلتا ادھر ادھر کیا ہو رہا ہے. تو وہ کتاب پڑھاتے تھے اور ہم اس میں ایسے ڈوب جاتے تھے کہ پتہ ہی نہیں چلتا تھا وقت گزرنے کا بھائی. اور پھر علامہ تفتازانی قدم قدم پر اعتراض کرتے ہر دو چار سطروں کے بعد کہ یہ علامہ صدر الشریعہ نے کیا کیا، یوں نہیں کرنا کہنا چاہیے تھا، یوں کہنا چاہیے تھا، یا یہ لفظ انہوں نے غلط استعمال کیا، ان کو یہ بھی نہیں پتا یہ عرب اس لفظ کا کے ساتھ یہ لفظ استعمال ہوتا ہے دوسرا لفظ استعمال نہیں ہوتا، وغیرہ وغیرہ اعتراض کرتے ہیں. تو والد صاحب فرماتے تھے کہ یہ علامہ تفتازانی دراصل شافعی المسلک ہیں، اور یہ کتاب انہوں نے اللہ کے لیے نہیں لکھی، جو تلویح لکھی ہے یہ احناف کے اصول فقہ کی کتاب کو خراب کرنا تھا، اور اس میں وہ پوری طرح کامیاب رہے. علامہ تفتازانی کے مذہب کئی لوگوں کو پتا نہیں چلتا، بہت سے لوگ ان کو حنفی سمجھتے ہیں کہ وہ بھی حنفی عالم ہیں، کیونکہ ان کی اکثر شروحات اور کتابیں فقہ حنفی کے اندر ہیں. کس میں ہیں؟ فقہ حنفی کے اندر ہیں. تو علماء سمجھتے ہیں شاید یہ بھی حنفی عالم ہیں، لیکن والد صاحب فرماتے تھے کہ نہیں یہ شافعی المسلک ہیں. پھر سوال پیدا ہوتا کہ انہوں نے احناف کی کتابیں کیوں لکھی ہیں زیادہ تر، انہی کی شروحات کیوں لکھی؟ تو جواب والد صاحب فرماتے کہ یہ چونکہ علامہ تفتازانی جو ہیں یہ ایران وغیرہ افغانستان کے دوسرا کنارہ اس علاقے میں تھے، یا ماوراء النہر وغیرہ میں، اور یہاں وہ بادشاہ تھا تیمور لنگ بھائی، بہت بڑا بادشاہ گزرا ہے تاریخ کے اندر بھائی. علماء فرماتے ہیں قریب تھا کہ یہ ساری دنیا کا بادشاہ بن جاتا بھائی، اتنی بڑی سلطنت تھی اس کی، اور یہ اس کے شاہی عالم تھے بھائی، بادشاہ کے دربار میں بلا روک ٹوک آ جا سکتے تھے. اور انہوں نے احناف ہی کی کتابیں لکھی، وجہ یہ کہ سارے علاقے کے اندر احناف ہیں، شوافے تو ہیں ہی نہیں، کوئی آٹے میں نمک کے برابر کوئی اکا دکا ہو، ورنہ تو یہ احناف کا علاقہ تھا، تمام حنفی تھے اس لوگ، علماء بھی طلبا بھی لوگ بھی. تو اگر اس علاقے میں وہ شوافع کی کتابیں لکھتے تو کون اس کو پڑھتا اور کون اس کو پڑھاتا، تو وہ مجبور ہو گئے، ان کو احناف کی کتابوں پر قلم اٹھانا پڑا، اور شاہی عالم تھے، چنانچہ جیسے ہی وہ کتاب لکھتے علماء میں فوراً مقبول ہو جاتی، جگہ جگہ لوگ اس کو پڑھانا شروع کر دیتے، پڑھنا شروع کر دیتے، کیونکہ فقہ حنفی میں ہوتی تھی اور یہ بڑے عالم تھے، تو اس لیے انہوں نے احناف کی کتابیں لکھی ہیں. اور یہ جو شرح لکھی اس میں وہ قدم قدم پر وہ علامہ صدر الشریعہ پر اعتراض کرتے. والد صاحب رحم اللہ فرماتے تھے احناف کی اصول کی کتابیں کمزور ہیں، اصول فقہ کی کتابیں کمزور، لیکن یہ کتاب ہے تنقیح توضیح ہے، یہ بہت مضبوط کتاب ہے، لیکن اس کو علامہ طفتازانی نے ایسا خراب کیا کہ اب کوئی اس کو اصول کی کتاب سمجھ کر نہ پڑھتا ہے نہ پڑھاتا ہے. اور پھر والد صاحب جب پڑھاتے تھے ہمیں، تو پھر علامہ طفتازانی جب اعتراض کرتے تو والی صاحب پھر جواب دیتے تھے، اور جو محشی حضرات ہوتے تھے وہ علامہ طفتازانی کی تائید کر رہے ہوتے تھے حاشیے کے اندر. بھائی حاشیے بھی اس کے بڑے بڑے طویل حاشیے ہیں بھائی، ایک صفحے کا حاشیہ تین تین صفوں تک چلا جاتا، چار چار صفوں تک، تو وہ محشی حضرات پر بھی جلال میں آ جاتے کہ دیکھو محشی حضرات یہ بھی علامہ طفتازانی کی تائید کر رہے ہیں، اور بجائے اس کے ان کو جواب دینے کے، اور پھر جواب دینے لگتے. اور مثلا اعتراض کیا علامہ طفتازانی کا، مجھے یاد ہے جب وہ علامہ طفتازانی کا اعتراض ذکر کرتے تو ہم سب ساتھیوں پر بڑا اثر پڑتا کہ کتنا مضبوط اعتراض کیا ہے علامہ طفتازانی نے. لیکن جب والی صاحب جواب دینا شروع کرتے، جواب اول، جواب ثانی، جواب ثالث، جواب رابع، جواب خامس، جواب سادس، کئی کئی جوابات ایک ہی اعتراض کے دیتے چلے جاتے، تو حیرت کی بات ہے، جب والد صاحب کے جوابات ختم ہوتے تو ہمیں علامہ طفتازانی پر ہنسی آتی تھی کہ یہ کیسا فضول اعتراض اس نے کر دیا تھا جب جوابات سامنے آتے تھے. اور پھر میں نے بتایا ہو ہم اس درس میں ایسے ڈوب جاتے کہ وقت کے گزرنے کا پتہ ہی نہیں چلتا تھا. معلوم ہوا استاد صحیح پڑھانے والا ہو تو ہماری کتابوں میں اللہ نے وہ لذت رکھی ہے کہ جسے لفظوں میں بیان نہیں کیا جا سکتا. بھائی تو ہم چار پانچ ساتھی جنہوں نے والد صاحب سے توضیح تلوی پڑھی، ہم سے کوئی پوچھ لیتا، اساتذہ وغیرہ یا کوئی ساتھی پوچھ لیتے، اساتذہ پوچھ لیتے کہ بھائی آپ کی سب سے درس نظامی میں پسندیدہ کتاب کون سی ہے، تو ہم فوراً کہتے توضیح تلوی. تو وہ دیکھنے لگتے کہ شاید ہمارے ساتھ یہ مذاق کر رہا ہے بھائی، لیکن ہم کہتے بھائی اس کتاب میں اتنی لذت ہے، ہم نے حضرت شیخ سے پڑھی ہے اور اس جتنی لذت ہمیں کسی کتاب میں نہیں آئی. تو یہاں پر بھی یہ تنقیح کا حوالہ دے رہے ہیں. تو یہ تنقیح کیا ہے؟ اصول فقہ میں ان کا متن ہے صدر الشریعہ کا، اور اسی کی شرح انہوں نے پھر کیا لکھی؟ توضیح. اور پھر اس توضیح کی شرح اور حاشیہ کس نے لکھا؟ علامہ طفتازانی نے. دیکھیے بھائی کتاب پر کہتے ہیں وقد حققناه فی تنقیح، اور ہم نے اس بات کی تحقیق کی ہے اپنی کتاب تنقیح میں. وقذف الزبدی، وقذف الزبدی هو قول ابی حنیفت رحمه اللہ، وعندهما اذا اشتد صار مسکرا لا يشترط قذف الزبد. اوپر متن میں آیا تھا کہ انگور کا کچا رس جب اس میں ابال آ جائے، جوش آ جائے، اور وہ نشہ آور ہو جائے، تیز ہو جائے، تو اس کو کیا کہتے ہیں؟ تو وہ کیا ہے؟ خمر. اور ساتھ ایک قید بڑھا دی کہ وہ جھاگ پھینکے، جھاگ دینے لگے. کہتے ہیں یہ جھاگ دینے کی قید امام اعظم ابو حنیفہ رحم اللہ کے نزدیک ہے، جبکہ صاحبین فرماتے ہیں جھاگ دینا شرط نہیں ہے، بس جب وہ تیز ہو جائے، اس میں ابال آ جائے اور وہ نشہ آور ہو جائے تو بس یہ خمر ہے. لیکن امام صاحب فرماتے ہیں کہ نہیں، جھاگ کا آنا بھی ضروری ہے، جھاگ کا آنا بھی ضروری ہے. وہ صاحبین فرماتے ہیں کہ نہیں، کہ جب وہ تیز ہو گیا تو نشہ آور ہو گیا تو بس اب اس کو کیا کہیں گے؟ خمر کہیں گے. تو امام صاحب کے نزدیک صرف تیز ہونا اور نشہ آور ہونا ضروری نہیں، بلکہ جھاگ کا آنا بھی ضروری ہے بھائی. تو کہتے ہیں وقذف الزبدی ہوا قول ابی حنیفہ رحمہ اللہ، اور جھاگ کا پھینکنا یہ امام اعظم ابو حنیفہ رحمہ اللہ کا قول ہے. وَعِنْدَهُمَا اِذَا اشْتَدَّ صَارَ مُسْكِرًا. اور صاحبین فرماتے ہیں کہ جب وہ تیز ہو گیا تو صَارَ مُسْكِرًا, تو وہ نشہ آور ہو گیا, تو لا يَشْتَرِطُ قَذْفُ الزَّبَدْ, تو جھاگ پھینکنے کی شرط نہیں ہے. ثُمَّ عَيْنُهَا حَرَامٌ, پھر اس شراب کی ذات ہی حرام ہے. وَإِنْ قَلَّتْ, اگرچہ تھوڑی سی ہو, یعنی ایک قطرہ بھی اس کا حرام ہے. تو لہذا شراب کا ایک قطرہ بھی کوئی پی لے گا, اس پر حد واجب ہوگی, اس پر حد جاری ہوگی. جبکہ باقی جو نشہ اور مشروب آگے آ رہے ہیں, ان میں جب تک نشہ نہ چڑھ جائے تو اس وقت تک حد واجب نہیں. حرام وہ بھی ہیں, وہ بھی پینا حرام, لیکن خمر کی حرمت بڑھ کر ہے, کیونکہ یہ نص سے قطعی سے ثابت ہے. نص کسے کہتے ہیں؟ قرآن اور حدیث. نص سے قطعی سے ثابت ہے بھائی, قرآن کے اندر اس خمر کو اللہ نے رجس کہا ہے, رجس یعنی گندگی ناپاکی, تو اور اسے بچنے کا حکم دیا ہے, اور اسے شیطان کا عمل قرار دیا ہے. تو جب قرآن کے اندر اس کو گندگی اور ناپاکی قرار دے دیا گیا, تو لہذا معلوم ہوا اس کی حرمت قطعی ہے, جبکہ باقیوں کی حرمت اجتہادی ہے, فقہا نے اس میں اجتہاد کیا, تو لہذا ان کی حرمت ان کی بھی, لیکن ان کی حرمت کم درجے کی, اور اس کی حرمت نص قطعی سے ثابت, لہذا اس کی حرمت بہت سخت ہے. اس لیے اس کا ایک قطرہ بھی کوئی پیے گا تو اس پر حد واجب ہوگی, اگرچہ ایک قطرے سے تو نشہ نہیں ہو سکتا بھائی. تو کہتے ہیں ثم عینها حرام وان قلت, پھر اس شراب کی عین یعنی اس کی ذات, ثم عینها حرام, پھر اس شراب کی ذات ہی حرام ہے. وان قلت, اگرچہ تھوڑی سی ہو. ومن الناس من قال السكر منها حرام, لوگوں میں سے بعض یعنی بعض علماء نے یہ کہا کہ السکر منہا حرام, کہ نشہ والی مقدار اس میں سے حرام ہے. اس میں سے سکر نشہ ہونا بھائی, مدہوش ہونا, تو نشے کی مقدار اس میں سے حرام ہے, یعنی معلوم ہو تھوڑی مقدار حرام نہیں. یہ بعض علماء نے کہا. تو آگے کہتے ہیں وہذا مدفوع ای مردود, اس کو رد کیا گیا, اس بات کو رد کیا گیا ہے, یعنی تمام علماء نے اس بات کو رد کیا ہے. بِأَنَّ اللَّهَ تَعَالَى سَمَّاهَا رِجْسًا, کہ اللہ تعالیٰ نے اس کو گندگی قرار دیا ہے, ناپاکی قرار دیا ہے. تو کہتے ہیں وَهَذَا مَدْفُوعٌ بِأَنَّ اللَّهَ تَعَالَى سَمَّاهَا رِجْسًا, اور اس قول کو رد کیا گیا ہے اس وجہ سے کہ اللہ تعالیٰ نے اس کو گندگی قرار دیا ہے. وَعَلَيْهِ انْعَقَدَ اِجْمَاعُ الْأُمَّتِ, اور اسی پر امت کا اجماع منعقد ہے, یعنی اس شراب کی تھوڑی مقدار بھی حرام ہو, اس پر کیا ہے؟ تمام امت کا اجماع منعقد ہے بھائی. حدیثوں میں بھی اس کا ذکر آتا ہے, صحابہ تمام صحابہ اسی بات کے قائل تھے کہ یہ حرام ہے, ادنا مقدار بھی اس کی, اور یہ گندگی ہے, ناپاکی ہے. تو کہتے ہیں وَعَلَيْهِ انْعَقَدَ اِجْمَاعُ الْأُمَّتِ, اور اسی پر امت کا اجماع منعقد ہوا ہے. ثُمَّ يُكَفَّرُ مُسْتَحِلُّهَا, پھر کافر قرار دیا جائے گا. مُسْتَحِلُّهَا, اس کو حلال سمجھنے والے کو. بھئی شراب کی حرمت بہت سخت درجے کی ہے, قرآن سے جو کہ قطعی ہے, اللہ کی آخری کتاب ہے, اس میں اس کو گندگی اور نجاست قرار دیا گیا ہے. لہذا اب بھی اگر اس شراب کو کوئی حلال سمجھتا ہے تو اس کو کافر قرار دیا جائے گا. شراب کا پینا تو گناہ ہے, لیکن پینے والا پھر بھی بہرحال اگر وہ مسلمان ہے تو وہ مسلمان ہی رہے گا, جب تک اس کو یہ پتا ہو کہ یہ ہے حرام لیکن میں اس کو پی رہا ہوں, یہ ہے حرام لیکن میں اس کو. اور اگر کوئی شخص یہ کہتا ہے کہ یہ تو حرام ہے ہی نہیں بھائی, تو اس نے اللہ کے صریح حکم کی نافرمانی کی, لہذا یہ دائرہ اسلام سے خارج ہو گیا. یہ مانا ہے ثم یکفر مستحلہا, پھر کافر قرار دیا جائے گا اس کو حلال سمجھنے والے کو. وساقط تقومها لا مالیتها, اور ساقط ہو گئی ہے یعنی ختم ہو گئی ہے, تقومها اس کا قیمت والا ہونا ساقط ہو گیا ہے. لا مالیتها, نہ کہ اس کی مالیت. یاد رکھیے شراب جو ہے, شراب یہ مال تو ہے, یہ کیا ہے؟
مال
مال تو ہے. مال کسے کہتے ہیں؟ ما یمیل الیہ طبع, جس کی طرف انسان کی طبیعت مائل ہوتی ہے. تو لوگ دیکھو کفار اس کی طرف مائل ہوتے ہیں یا نہیں؟ مائل ہوتے ہیں. تو جس چیز کی طرف ہی طبیعت مائل ہو وہ مال ہے. اور نیز اس میں وہ بخل بھی کرتے ہیں کیا اگر کسی کے پاس شراب ہو تو کیا اس کو ویسے ہی ختم کر دیتا ہے یا سنبھال کر رکھتا ہے؟ سنبھال, ظاہر سی بات ہے یہ قیمتی چیز ہے ان کے ہاں, تو اس کو سنبھال کر رکھتے ہیں. اس میں طبیعتیں ان کی بخل کرتی ہیں, تو معلوم ہوا یہ مال ہے. البتہ شریعت نے اس کو مال متقوم قرار نہیں دیا, اس کی قیمت ختم کر دی, کیونکہ اللہ تعالیٰ نے اسے بچنے کا, اسے دور ہونے کا حکم دیا ہے. تو گویا شریعت نے اس کی تو اہانت کا حکم دیا. کس کا حکم دیا؟ اہانت. اور اگر اس کو اس کی قیمت رکھی جائے, قیمت مقرر کی جائے, تو قیمت تو قیمتی چیز کی رکھی جاتی ہے, تو معلوم ہوا آپ اس کو اونچا مقام دے رہے ہیں, اس کو عزت دے رہے ہیں. لہذا شریعت میں اس کی کوئی قیمت نہیں, شریعت میں شراب کی تو یہ متقوم نہیں ہے, قیمت والی نہیں ہے. چنانچہ اسی لیے اگر ایک مسلمان کے پاس ایک شراب پڑی تھی اور دوسرے شخص نے اس شراب کو گرا دیا, ضائع کر دیا, تو اس پر کوئی ضمان نہیں آئے گا, کیونکہ یہ مسلمان کے حق میں یہ مال متقوم نہیں ہے. صورت سمجھ میں آ گئی؟ تو کہتے ہیں وسقط تقومها, اور اس کا متقوم ہونا تو ساقط ہو گیا ہے, یعنی ختم ہو گیا ہے. لا مالیتها, اس کا مال ہونا ساقط نہیں. مال یہ ہے بھائی, مال یہ ہے, البتہ متقوم نہیں ہے. ويحرم الانتفاع بها, اور حرام ہے اس سے نفع اٹھانا, اس سے نفع اٹھانا بھی حرام ہے. قرآن میں اللہ کیا فرماتے ہیں؟ فاجتنبوہ, اس سے کیا کرو؟ اجتناب کرو, دور رہو. معلوم ہوا اس سے کسی قسم کا نفع اٹھانا جائز نہیں ہے. اور یاد رکھو آگے بتلائیں گے یہ نجس ہے, نجس بالکل, جیسے پیشاب نجس ہے, کسی کپڑے وغیرہ کو لگ جائے تو اس کو پاک کرنا پڑتا ہے, اسی طرح یہ شراب بھی کیا ہے؟ نجس ہے, نجاست غلیظہ ہے پیشاب کی طرح. تو کہتے ہیں وَيَحْرُمُ الْإِنْتِفَاعُ بِهَا, حرام ہے اسے نفع اٹھانا. وَيُحَدُّ شَارِبُهَا, اور حد لگائی جائے گی اس کے پینے والے پر. وَإِن لَّمْ يَسْكَر, اگرچہ وہ مدہوش نہ ہو. میری کتاب میں ہے وَإِن لَّمْ يُسْكِر, يُسْكِر نہیں بھائی, يَسْكَر, يَسْكَر. اسکر یسکر کا معنی ہے دوسرے کو مدہوش کرنا, دوسرے کو. تو شراب کیا کرتی ہے؟ دوسرے پینے والے کو مدہوش کر. لیکن یہاں اس آدمی کا ذکر ہو رہا ہے جس نے پیا ہے, تو اور وہ ہے باب, وہ سکیرا یسکر کا معنی مدہوش ہونا. تو کہتے ہیں وَيُحَدُّ شَارِبُهَا, اس کے پینے والے پر حد جاری کی جائے گی. میں نے آپ کو بتلایا تھا شریعت میں دو طرح کی سزائیں ہیں, کچھ سزائیں وہ ہیں جو اللہ کی طرف سے مقرر ہیں اور ان کو حد کہا جاتا ہے, حدود بھائی, حدود اللہ کی طرف سے مقرر ہیں, اس میں کوئی شخص کسی طرح کی تبدیلی نہیں کر سکتا. اور حدود چھ ہیں, چھ ہیں, تو ان میں کوئی تبدیلی نہیں کر سکتا. مثلا چوری میں ہاتھ کاٹا جاتا ہے, ڈاکو کے ہاتھ اور ایک ہاتھ اور ایک پاؤں کو کاٹا جاتا ہے. اسی طرح حد قذف ہے, کسی پر تہمت لگا دی زنا کی تو اس پر بھی حد لگائی جائے گی. اسی طرح کوئی شراب پی لیتا ہے تو حد جاری کی جائے گی, 80 کوڑے لگائے جائیں گے. اسی طرح جو کوئی زنا کر لیتا ہے تو اس پر بھی حد جاری کی جاتی ہے. تو یہ حدود ہیں بھائی, تو حدود چھ ہیں بھائی, حدود چھ. تو ایک حد ہے شراب پینے کی وجہ سے 80 کوڑے, اور ایک حد ہے شراب کے علاوہ کوئی اور نشہ آور مشروب پی لیا, جیسے آگے ذکر آئے گا تلا ہے, نقیع التمر ہے, نقیع الزبیب ہے, تو ان کے پینے والے پر بھی حد جاری ہوتی ہے. تو حد, تو کتنی حدود ہو گئیں؟ چھ. ایک حد زنا, ایک حد شرب خمر, ایک حد سکر من غیر الخمر, اور ایک حد قذف ہے تہمت لگائی کسی پر, اور ایک حد سرقہ ہے, اور ایک حد قطع طریق ہے, یعنی ڈاکو کی جو حد ہے کہ ایک ہاتھ اور ایک پاؤں اس کا کاٹا جائے گا مخالف جانب سے. تو یہ چھ حدود ہیں. اور اس کے علاوہ جو قاضی سزائیں دیتا ہے اس کو تعزیر کہتے ہیں. تعزیر, تعزیر میں یاد رکھو قاضی کمی بیشی کر سکتا ہے, بلکہ معاف بھی کر سکتا ہے, بلکہ صاحب حق بھی معاف کر سکتا ہے. किसी ने कोई जुर्म किसी के खिलाफ किया है, साहिब हक भी क्या कर सकता है, उसको माफ कर सकता है। लेकिन हुदूद का मामला बिल्कुल अलग है। याद रखिए, हद के माफ करने का हक किसी को नहीं। जब एक दफा हद साबित हो जाए, फिर साहिब हक भी माफ नहीं कर सकता, काजी भी माफ नहीं कर सकता। मसलन एक शख्स ने चोरी की, काजी के पास मुकदमा आ गया और चोरी साबित हो गई, तो अब उसका हाथ काटा जाएगा। अब काजी माफ करना चाहे नहीं कर सकता भाई, क्योंकि अल्लाह की तरफ से सजा मुकर्रर है। बल्कि साहिब हक भी माफ नहीं कर सकता, जिसकी चोरी हुई थी उसने कहा मैं माफ करता हूं भाई, माफ करता हूं भाई। अगर आपने माफ करना था तो काजी तक लेकर क्यों आए, पहले ही माफ कर देते। अब मामला अदालत में आ चुका है, साबित हो चुका है, अब किसी को इसमें दखल देने का हक नहीं है। तो ये हद का मामला बड़ा सख्त है भाई। तो कहते हैं वही हद दुशारी बूहा व इल्लम यस कर, और हद लगाई जाएगी इस शराब के पीने वाले को, व इल्लम यस कर, अगरचे वो मदहोश ना हो, उसको नशा ना हो। वला यू असिर फीहा तब हो, और इसके अंदर पकाना भी मुअसिर नहीं, पकाने से भी इसमें कोई असर नहीं पड़ता। यानी शराब बन गई, अब बनने के बाद इसको कोई आग पर पकाता है, खूब पकाकर इसको गाढ़ा कर लेता है, तो क्या अब इसकी हुर्मत का हुक्म बदल गया? कहते हैं नहीं भाई, अगर पकाना था या कुछ तो पहले पकाते, अब एक दफा हुक्म आ गया, ये क्या बन चुकी है, खमर बन गई। जब खमर बन गई, और खमर तो क्या है, हराम, तो हुर्मत वाला हुक्म आ चुका। अब पकाने से वो हुर्मत वाला हुक्म खत्म नहीं होगा। ये तो आप पहले पकाते, हुर्मत का हुक्म आने से पहले, इसके नशा आवर बनने से पहले इसको पकाते, फिर तो बात थी। लेकिन अब जब एक दफा हुर्मत वाला हुक्म आ गया, तो पकाने से हुर्मत रुक तो सकती है, लेकिन आई हुई हुर्मत, साबित शुदा हुर्मत, पकाने से खत्म नहीं हो सकती। ये माना है वला युअसिरु फीहा तबखु, इसके अंदर पकाना भी मुअसिर नहीं है, यानी कोई असर नहीं डालता। व यजूजु तखलीलुहा, और इसको सिरका बनाना इसका जायज है। याद रखो, हमारे नजदीक शराब से सिरका बनाना जायज है। शराब को अगर रख दिया जाए तो कोई खास तरीके वगैरह से, तो उससे सिरका बन जाता है, या उसमें नमक वगैरह डाल दिया जाए तो उससे फिर आहिस्ता आहिस्ता कुछ दिनों में क्या बन जाता है, सिरका बन जाता है। तो हमारे नजदीक शराब से सिरका बनाना जायज है, और फिर वो सिरका हलाल भी है, इस्तेमाल भी कर सकते हैं, खा पी सकते हैं, क्योंकि अब वो नशा वगैरह, इसकी माहियत ही बदल गई, हकीकत ही बदल गई। जबकि इमाम शाफी रहमतुल्ला फरमाते हैं कि नहीं, सिरका खुद ब खुद बन जाए तो फिर दो, उसके बारे में उनकी दो कौल हैं, और अगर आप इसमें इससे सिरका बनाएं तो फिर ये जायज नहीं है। सूरत समझ में आ गई? खुद बखुद बनना और है, और खुद अपने अमल के जरिए बनाना और है, इसमें वो फर्क करते हैं, आगे तफसील भी आ जाएगी भाई। तो कहते हैं वयजूजु तखलीलुहा, और इसका सिरका बनाना जायज है, खिलाफ लिशाफी रहमतुल्लाह, बखिलाफ इमाम शाफी रहमतुल्लाह के। हादही आशारा तो अहकामीन, ये 10 अहकाम हो गए, ये शराब के कितने अहकाम हो गए, 10 अहकाम हो गए। कौन से 10 भाई? भाई देखते जाओ, किताब पर नंबर लगाते जाओ। पहला हुक्म बयान किया, हरुमल खमरु, खमर क्या है, हराम, ये है एक नंबर। आ गया था हाजल इस्मु खुस्सा बिहादा शराब, यहां इसके नाम, इसको कब ये शराब का नाम दिया जाता है, इसकी तफसील बयान की, ये दूसरा हुक्म बयान हुआ। तीसरा, सुम्मा आइनुहा हरामुन व इन कल्लत, ये चौथा हुक्म बयान हुआ। और फिर आगे आया था सुम्मा युकफ्फरु मुस्तहिल्लुहा, ये चौथा हुक्म आ गया कि इसके हलाल समझने वाले को काफिर करार दिया जाएगा। वसाकाता तकव्वुमुहा, ये इसका पांचवां हुक्म आ गया। व यहरुमुल इंतिफाउ बिहा, ये छठा हुक्म आ गया। नंबर लगाते जा रहे हैं जी। व युहद्दु शारिबुहा व इल्लम यस्कर, ये सातवां हुक्म आ गया। वला युअस्सिरु फीहा तबखु, ये आठवां हुक्म आ गया, इस पर आठ नंबर लगाएं। व यजूजु तखलीलुहा, ये नौवां हुक्म आ गया, नौ हुक्म आ गए। भाई नौ हुक्म आए और ये तो क्या कह रहे हैं, हाजी ही आशारातु अहकामिन। भाई दरअसल दरअसल दसवां हुक्म अगले मतन में है। आगे देखो, कत्तिलाई व हुआ मा उनबिन कतुबी खफहबा अकल्लु मिन सुलुसै ही व गलुजा नजासतन। व गलुजा, ये वो इसका ताल्लुक खमर से है कि खमर गलीज है बैतिबार नजासत के, यानी ये नजासत गलीजा है। एक नजासत खफीफा होती है, एक नजासत गलीजा है। आप पढ़ चुके हैं कि नजासत गलीजा यानी नजासत गलीजा में सख्ती ज्यादा है कि इसमें बहुत थोड़ी मिकदार माफ है, इसका पाक करना जरूरी है, और जबकि नजासत खफीफा वो हल्के दर्जे की नजासत है। तो ये शराब किस दर्जे की नजासत है? नजासत गलीज व गलूजा, और गलीज है ये शराब नजासतन बैतेबार नजासत के। तो ये दसवां हुक्म आगे मतन में आ रहा है भाई जी। तो ये उसको मिलाकर दस, और वैसे ये रिजसन से भी पता चल रहा है। अल्लाह ने इसको क्या कहा है? नापाकी कहा है। जब अल्लाह इसको नापाकी फरमा रहे हैं, मालूम हुआ इसकी नापाकी में किसी किस्म का शक और शुबा नहीं। जब शक और शुबा नहीं तो मालूम हुआ इसकी नापाकी कम दर्जे की है या सख्त दर्जे की है? सख्त दर्जे की है। तो लिहाजा उससे भी मफहूम हो गया, बात समझ में आ गई। लिहाजा आप ये ना कहें कि इन्होंने तो हाज ही आशरत अहकाम कहा और अभी तो नौ बयान हुए, दसवां हुक्म तो आगे बयान हो रहा है। मैंने बतला दिया कि दसवां हुक्म नजासत गलीजा का हुक्म रिजसन कहने से ही पता चल गया, पता चल गया। सूरत समझ में आ गई। आगे देखिए, कतिलाई, जैसे कि तिला है, जैसे कि इसको पिछली इबारत से जोड़ें, शराब हराम है कत्तिलाई, जैसे के तिला है, यानी जैसे तिला हराम है। अब इबारत समझ में आई भाई। तिला किसे कहते हैं? कहते हैं वो हुआ मा उइन बिन कत्तुबिखा, कि वो अंगूर का पानी है यानी अंगूर का रस है, कत्तुबिखा, जिसको पकाया गया हो, फजहबा अकल्लु मिन सुलुसैही, बस चला गया यानी तहलील हो गया इसके दो सुलुस से कम, दो सुलुस से कम उड़ गया, खत्म हो गया। भाई आग पर कोई चीज पकाई जाए, आप देखते हैं वो आहिस्ता आहिस्ता खुश्क होती है, उसका पानी तहलील होता है, उड़ता चला जाता है बुखारात बनकर, तो इसका पानी उड़ता चला जाता है। अब किसी ने अंगूर का रस लिया और फिर उसको आग पर पकाना शुरू किया। मसलन तीन शेर रस था, तीन शेर में से दो शेर खत्म हुआ, तहलील हो गया, उड़ गया, खुश्क हो गया, और एक शेर बच गया। इसको कहते हैं मुसल्लस इनबी। क्या कहते हैं? मुसल्लस इनबी। तीसरा हिस्सा रह गया ना, दो हिस्से तो उड़ गए, तीन शेर थे, कितने शेर खुश्क हो गए? दो शेर, और बच कितना गया? एक शेर, तो थोड़ा रह गया, ज्यादा खुश्क हो गया, तो इसको कहते हैं मुसल्लस इनबी। और एक है तिला, तिला में भी इसी तरह अंगूर के रस को पकाया जाता है, लेकिन दो तिहाई खुश्क नहीं करते, बल्कि उससे कम खुश्क करते हैं। दो तिहाई खुश्क नहीं करते बल्कि उससे कम, यानी उससे कम कम जितना भी हो, चाहे थोड़ा सा खुश्क हुआ हो, चाहे एक शेर खुश्क हुआ हो, चाहे डेढ़ शेर खुश्क हुआ हो, आधा खुश्क हुआ हो, लेकिन बहरहाल दो तिहाई खुश्क नहीं करना। मुसल्लस अनबी से कम कम रखना है। सूरत समझ में आ गई। मुसल्लस अनबी के बारे में आगे आपको बतलाएंगे कि वो इमाम साहब के नजदीक हलाल है। क्या है? हलाल है, के जिसे नशा ना हो इतनी मिकदार हलाल है। लेकिन ये जो तिला है इसमें भाई देखो, जब इसको पकाएंगे, जितना ज्यादा पकाओगे, जितना ज्यादा ये खुश्क होगा, उतना ही गाढ़ा हो जाएगा, उतना ही। और गाढ़ी चीज को पीना आसान होता है या पतली चीज को? पतली, जाहिर सी बात है, आप पानी पीते हैं बड़े आराम से पी जाते हैं। अगर आपको कोई शहद आधा कप दे के इसको पियो, अगरचे वो मीठा है, सब कुछ है, लेकिन फिर भी आपके लिए उसको पीना क्या हो जाएगा? बड़ा मुश्किल हो जाएगा। तो चीज जितनी गाढ़ी हो उसको पीना मुश्किल हो जाता है। तो ये जो तिला है ना, तिला, ये ज्यादा गाढ़ा नहीं होता और इसमें फिर नशा भी है, तो इसकी थोड़ी मिकदार पिएगा तो पीना भी आसान और थोड़े पीना दावत देता है और पीने की तरफ, कि पीने वाले को लज्जत महसूस होती है, वो और पीता है और पीता है। जबकि मुसल्लस अनबी गाढ़ा होता है, उसमें थोड़ा पिए तो उसको वो दावत नहीं देता कि और भी पिए, इंसान की तबीयत नहीं करती उसको पीने की ज्यादा। बात समझ में आ रही है? फर्क समझ में आ गया? तो जो चीज पतली होगी तो उसका पीना आसान, और जो जितनी गाढ़ी होगी उसका पीना मुश्किल। तो मुसल्लस अनबी का पीना मुश्किल है, उसका हुक्म आगे आ रहा है। और ये चूंकि पतली है, दो तिहाई से कम कम खुश्क हुई है, दो तिहाई के से कम खुश्क होने का ये मतलब नहीं कि दो तिहाई के करीब करीब ले जाएं आप फिर कहें कि ये है तिला, नहीं, दो तिहाई से कम जितनी भी हो, चाहे सिर्फ थोड़ा सा पकाया उसको, आधा शेर सिर्फ खुश्क हुई, अभी भी ढाई शेर बाकी है, या पूरा एक शेर खुश्क हो गई, यानी एक सुलुस उड़ गया और दो सुलुस अभी भी बाकी है, या आधा खुश्क हो गया और आधा रह गया, 1.5 किलो खुश्क हो गया और 1.5 शेर, 1.5 शेर खुश्क हो गया और 1.5 शेर बाकी रह गया, ये सब क्या है? तिला है। बात समझ में आ रही है? तो कहते हैं कद तिलाई, जैसे कि तिला है, वह हुआ मा उई नबिन कद तू बिखा, वो अंगूर का पानी है जिसको पकाया गया, फजा हबा अकल मिन सुलू सही, तो उसका दो तिहाई से कम जो है वो चला गया यानी खुश्क हो गया, तो ये भी उसी की तरह हराम है, शराब की तरह। वह गलूजा नजासतन, और गलीज है शराब बेतबार नजासत के। दरमियान में कद तिला मिसाल जिक्र कर दी थी, आप जरा फिर इबारत पे देख रहा, आप ये ना कहें कि ये तिला से जुड़ रहा है, नहीं, गलुजा नजासतन, इसका ताल्लुक किससे है? खमर से है। हरुमल खमरु, खमर हराम है। का तिलाई, जैसे कि तिला होता है, व गलुजा नजासतन, और वो खमर क्या है? बैतबार नजासत के गलीज। तो दरमियान में एक मिसाल जिक्र कर दी भाई। वह नकी उत्तमर ऐ सकर, आइए सकर, ये सकर सीन और काफ दोनों पर फतहा पढ़ना, ये जो नकीउ तमर है ना, इसको सकर कहते हैं। सकर सीन पर भी फतहा है और काफ पर भी फतहा। पहले का नाम क्या था? खमर। दूसरे का नाम क्या था? तिला। तीसरा ये जो नकीउ तमर है इसको सकर कहते हैं, सकर इसका नाम है। ये नकीउ तमर भाई, ये खजूरों को पानी में डाल देते और फिर उस पानी को रखते थे कोई मखसूस तरीके से भाई, और पड़े रहते, आहिस्ता आहिस्ता उसमें खजूरों की मिठास आती पानी में, फिर कुछ अर्सा पड़ा रहता, आहिस्ता आहिस्ता उसके अंदर भी उबाल आता, जोश आता, और उसमें वो तेज हो जाता, नशावर हो जाता, और फिर वो झाग देने लगता था। तो कोई अरब का खास तरीके थे, वो इससे नशावर मशरूब तैयार करते थे, तो इसको नकीउ तमर कहते थे। तो कहते हैं वह नकीउ तमरी ऐसा करूं, यानी कि सकर जो है वह नकीउ जबीबी, जबीब कहते हैं किशमिश को भाई, किशमिश को भी इसी तरह, ये जो खुश्क अंगूर है, अंगूर को खुश्क किया जाता है, तो किशमिश जो है इसको भी पानी में रख देते और कुछ अरसे के बाद वो भी पानी में उबाल आता और उसमें वो तेज हो जाता और नशा आ जाता और झाग देने लगता, तो उसको नकीउ जबीब कहते हैं भाई, नकीउ जबीब। हाँ, चाहे वश्तद्दा का माना नशावर कर लें या इसका माना कर लें वो तेज हो जाए। क्या हो जाए? तेज हो जाए, तेज हो जाए। आप कहेंगे तेज होने का क्या माना? तेज हो जाए भाई, आजकल इसको समझना आसान है। आप ये पेप्सी वगैरह बोतल, ये खूब ठंडी हो और इसको पिए, तो ये जुबान को काटती है या नहीं? जुबान पर लगती है, जुबान को कुछ काटती है थोड़ा सा। तो देखो ये क्या कहते हैं कि ये तेज है, बोतल बड़ी तेज है, तेज है। तो ये इस तरह का कुछ होता होगा कि वो जुबान को और मुंह को कुछ काटती होगी भाई। बात समझ में आ गई? तो चाहे ये माना कर लें कि वो तेज हो जाए, चाहे इसका माना क्या कर लें, नशावर, दोनों जैसे आपको मुनासिब लगे। कहते हैं वह नकीउ तमरी व नकीउ जबीबी नियैनी, जबकि वे दोनों क्या हों? कच्चे हों, यानी पकाया ना गया हो। पीछे आया था ना वही नियुमा इलाइन, अभी नियुन किसको कहते हैं? कच्चे को। नियन, ये दोनों क्या हों, कच्चे हों, कौन, नकीउत तमर और नकीउज जबीब, इदा गलत जब इनमें जोश आए, जब ये जोश मारे, वश्तद्दत और इनमें तेजी आ जाए, तेजी ये तेज हो जाए। कहते हैं अज़मीर यरजू इला तिलाई व नकीउ तमर व नकीउ जबीबी, कहते हैं इजा गलत वश्तद्दत, इसके अंदर जो ही जमीर है वो पीछे तिला नकीउ तमर और नकीउ जबीब तीनों को राजे है, तीनों को राजे है, क्योंकि तीन चीजें हो गई तो ये जमा बन गई, और जमा बतावील जमातुन किसके हुक्म में है, वाहिद मुअन्नस, बात समझ भी आ रही है कि नहीं, वाहिद, तो इसलिए वाहिद मुअन्नस की जमीर राजे की। तो कहते हैं ये तीनों ईदा गलत जब ये जोश मारे, वश्तद्दत और तेज हो जाए, यानी इनमें नशा आ जाए, अज़मीर यरजू इला तिलाई व नकीउ तमरी व नकीउ ज़बीबी, के जमीर जो है वो लौट रही है गलत और इश्तद्दत की, तिला की तरफ, नकीउ तमर की तरफ और नकीउ ज़बीब की तरफ। व इंद अल औज़ाई अत्तिलाउ व हुवा अल बादिकु मुबाहुन, जबकि इमाम औज़ाई के नजदीक तिला और वो बाज़िक ही है, मुबाहुन वो क्या है, मुबाह है, वो फरमाते हैं मुबाह है, इसका पीना जायज है। भाई दरअसल ये नामों के अंदर शुबा पड़ा, नामों के अंदर तो नामों में शुबा पड़ा। देखो ये चार शराबें तो हैं हराम, और कुछ चार या इससे ज्यादा हैं वो क्या हैं, हलाल हैं, जिनका जिक्र आगे आ रहा है, आगे जिनका जिक्र आ रहा है उनके पीना हलाल है, लेकिन जब तक उसे नशा, इतनी मिकदार जिसे नशा न हो और नीस वो मस्ती और लहव लाइब की नीयत से न पिया जाए बल्कि ताकत की नीयत से पिया जाए, तो उनका पीना हलाल। तो इन जो हलाल हैं इनमें से एक का नाम बाज़िक है, बाज़िक या बाज़क, जाल के कसरा और फतहा दोनों के साथ ये लफ्ज सुना गया है। तो उसको क्या कहते हैं, हलाल शराबों में से एक का नाम क्या है, बाज़िक, और हराम में से एक का नाम क्या है, तिला, अभी ऊपर गुजरा तिला, वो किस में से, हराम में से। तो इमाम औज़ाई फरमाते हैं तिला जो है वो जायज है। भाई क्या वजह है, वो तो हराम है। कहते हैं भाई दरअसल ये नामों के अंदर इश्तेबा हुआ है, इमाम औज़ाई वो जो जिसको ये बाज़िक कहते हैं इमाम औज़ाई उसको तिला कहते हैं, तो तिला और बाज़िक क्या हुए, एक ही हो गए। तो और बाज़िक तो हलाल है, वो तो ये भी तमाम फुकहा कहते हैं, सूरत समझ में आ गई। तो ये दरअसल नामों के अंदर इश्तेबा हुआ, तो इसीलिए कहा कि वाइंद अल औज़ाई अत्तिला, इमाम औज़ाई के नजदीक तिला जो है वह हुवल बाज़िक, वही क्या है, बाज़िक है, मुबाहुन वो मुबाह है। यानी इमाम औज़ाई जिसको तिला कहते हैं हमारे फुकहा उसको क्या कहते हैं, बाज़िक कहते हैं, और बाज़िक तो हमारे नजदीक भी मुबाह है। तो कहते हैं वाइंद अल औज़ाई अत्तिला वह हुवल बाज़िक मुबाहुन, तिला जो वो बाज़िक ही है वो मुबाह है। वकदा नकीउ ज़बीबी, और इसी तरह नकीउ ज़बीब भी जो है उनके नजदीक मुबाह है। भाई वाइंद शरीक इब्ने अब्दुल्लाह अस्सकर मुबाहुन, शरीक इब्ने अब्दुल्लाह ये बहुत बड़े मुहद्दिस गुजरे हैं भाई, और ये गालिबन ताबेई हैं भाई, ताबेई सन 95 हिजरी में इनकी पैदाइश हुई है। तो ये फरमाते हैं कि अस्सकर मुबाहुन, कि सकर यानी नकीउ तमर जो है वो भी मुबाह है, वो भी जायज है। क्यों, लिकौलिहि ताला, कहते हैं कुरान में अल्लाह फरमाते हैं तत्तखिदून मिन्हु सकरन व रिज़्क़न हसना, कि तुम इनसे क्या बनाते हो, इन खजूरों से सकर बनाते हो, व रिज़्क़न हसना और अच्छा रिजक। तो कहते हैं देखा अल्लाह ताला यहां सकर को फरमा रहे हैं रिज़्क़े हसन के साथ, और मालूम हुआ उसका पीना क्या है, जायज है, अल्लाह बतौर एहसान के उसका जिक्र फरमा रहे हैं। लेकिन हमारे फुकहा फिर जवाब देते हैं कि ये इब्तिदा का हुक्म है, इब्तिदा में तो शराब भी हलाल थी भाई, उसको भी एकदम हराम नहीं किया गया भाई, तो ये इब्तिदा का हुक्म है। और जबकि बाज ने ये जवाब दिया कि ये जो तत्तखिदून मिन्हु सकरन व रिज़्क़न हसना, ये डांट के तौर पर अल्लाह फरमा रहे हैं, तौबीख है, ये अल्लाह एहसान के तौर पर जिक्र नहीं फरमा रहे, बल्कि अल्लाह डांट के तौर पर फरमा रहे हैं कि तत्तखिजून मिन्हु सकरन, तुम लोग क्या करते हो, खजूर से सकर बनाते हो, व रिस्कन हसना ऐ व तदाउन रिस्कन हसना, और अच्छे रिजक को छोड़ देते हो। तो देखा यहां फेल महजूफ है, बात समझ में आ गई।
जी सर,
तो कहते हैं वालम अन्न हादिहिल अशरीबत इन्नमा तहरुमु इंदा अबी हनीफत रहमहुल्लाहु ताला इदा गलत वश्तद्दत वकज़फत बिज़बत, कि ये वाले मशरूबात जो हैं ये इमाम अबू हनीफा रहमतुल्लाह के नजदीक हराम हैं, कब, इदा गलत, जब इनमें जोश आ जाए, जब उबाल आ जाए, वश्तद्दत, और ये तेज हो जाए, नशावर हो जाए, वकज़फत बिज़बत, और ये झाग फेंकें, तो झाग फेंकने की शर्त वो लगाते हैं सब में, वह इन दहुमा यकफिल इश्तेदादु, कि उसका तेज होना काफी है, कमा फिल खमरी, जैसे किसके अंदर था, खमर के
खमर
अंदर
में।
था। तो याद रखिए ये जब इनमें उबाल आता है इससे नशे की इब्तिदा होती है, इसमें नशा आना शुरू हो जाता है, और फिर जब इसमें तेजी आती है, शिद्दत आती है, तो नशा तेज हो गया, और जब इसमें झाग आने लगे तो नशा अपनी इंतहा को पहुंच गया। तो लिहाजा इमाम साहब फरमाते हैं कि शरई अहकाम और शरई हद उस वक्त लगाई जाएगी जब कोई चीज अपनी इंतहा को पहुंची हुई हो, इंतहा दर्जे की नशावर हो गई, अब कोई पिएगा तो उस पर क्या हद, क्या जारी होगी, हद जारी होगी। जबकि साहिबैन फरमाते हैं नहीं, उसका तेज होना और नशावर होना ही काफी है। तो कहते हैं वाइंद हुमा यकफिल इश्तेदादु कमा फिल खमरी, के उसका तेज होना ही काफी है जैसे कि खमर में था, वह हुरमतुल खमरी अकवा, और शराब की हुरमत सबसे कवी है, फयुकफ्फरु मुस्तहिल्लुहा फकत, बस उसके मुस्तहिल को काफिर करार दिया जाएगा सिर्फ। अगर कोई तिला को या नकीय तमर या नकीय जबीब को हलाल समझता है तो उसको काफिर करार नहीं दिया जाएगा, क्योंकि वो ये इन चीजों की हुरमत इज्तिहादी है, उसमें इज्तिहाद की गुंजाइश है, बस फुकहा ने उनको हराम करार दिया और बाज ने हराम करार नहीं दिया, तो उनकी हुरमत कम दर्जे की है, जबकि शराब की हुरमत सबसे कवी, सबसे आला दर्जे की है। और नीज मैंने बतला दिया कि शराब का कोई एक कतरा भी पी लेगा उस पर हद जारी होगी, जबकि बाकी मशरूबात में जब तक नशा ना चढ़ जाए किसी को उस वक्त तक उस पर हद जारी नहीं होगी। नीज शराब की जो नजासत है वो नजासते गलीजा है, नजासते गलीजा
गलीजा
है, जबकि ये बाकियों की नजासत में इख्तिलाफ है, बास कहते हैं नजासते गलीजा है और बास कहते हैं नजासते खफीफा है भाई। तो कहते हैं वह हुरमतुल खमरी अकवा, शराब की हुरमत सबसे कवी है, फयुकफ्फरु मुस्तहिल्लुहा फकत, पर सिर्फ उसी को हलाल समझने वाले को काफिर करार दिया जाएगा, वहल्लल मुसल्लसुल इनबी मुश्तद्दा, और हलाल है मुसल्लस इनबी मुश्तद्दा जब ती वो तेज हो, इस हाल में कि वो तेज यानी नशावर हो, अयुतबहु, अब उसका तरीका बतला रहे हैं मुसल्लस इनबी बनाते कैसे हैं। कहते हैं अयुतबहु मा उल इनबी, पकाया जाता है अंगूर के पानी को, हता यज़हब सुलुसाहु, यहां तक कि उसके दो सुलुस खुश्क हो जाते हैं, कितने सुलुस, कितना रह गया,
एक
एक सुलुस
सुलूस
रह, तो ये माना है हत्ता यज़हब सुलुसाहु, उसके दो सुलुस खुश्क हो जाते हैं, चले जाते हैं, वह बाकिया सुलुसुहु, और एक सुलुस बाकी रह गया, सुम यूज़ऊ, फिर इसको रख दिया जाता है, हत्ता यगलिया व यश्तद्दा व यक्ज़िफ़ बिज़बद, यहां तक कि इसमें उबाल आता है और ये तेज हो जाता है, व यक्ज़िफ़ बिज़बदी, और ये झाग फेंकने लगता है। एक सूरत, कुछ पकाया, दो तिहाई खुश कर दिया या दो तिहाई या इससे ज्यादा, और फिर रख दिया यहां तक कि इसमें उबाल आया, तेज हो गया और झाग देने लगा। दूसरी सूरत, वकजा इन सुब्बा फीहिल माऊ, अगर इसके अंदर पानी बहा दिया जाए यानी पानी मिला दिया जाए, हत्ता या रुक्का, यहां तक कि ये पतला हो जाए, क्या हो जाए,
पतला
पतला हो जाए, यानी भाई पहले पकाया, पकाकर दो तिहाई खुश्क कर लिया, अब जो एक तिहाई रह गया वो बड़ा गाढ़ा है, अब उसमें फिर पानी मिलाया और फिर इसको अब थोड़ा सा और पका लिया ताकि कुछ पतला रहे, पहले जैसा गाढ़ा न रहे, अब थोड़ा सा और पकाया और फिर इसको छोड़ दिया, यहां तक कि इसमें जोश आया, तेज हो गया ये और ये झाग देने लगा। तो ये सब क्या है, मुसलस-ए-नबी की मुख्तलिफ सूरतें हैं। तो कहते हैं वकदा इनसुब फी हिलमा, और इसी तरह अगर इसके अंदर पानी बहा दिया जाए, पानी डाल दिया जाए, हत्ता या रुक्का, यहां तक कि ये पतला हो जाए, बाद अमा दहबा सुलूसाहु, बाद इसके कि जबकि इसका सुलूस तहलील हो चुका था, दो सुलूस तहलील हो चुका है, खुश्क हो चुका है, उसके बाद इसमें क्या मिलाया गया, पानी मिलाया गया, सुम मयुत बहु अदना तब खतन, फिर इसको थोड़ा सा पकाया गया, सुम युतरकु इला अय्यगलिया वयश्तद्दा वयखज़िफा बिज़्ज़बद, फिर इसको छोड़ दिया गया यहां तक कि इसने जोश मारा और ये तेज हो गया और झाग देने लगा। वही नमा हल्लल मुसल्लसु इंदा अबी हनीफा तव अबी यूसुफ रहिमहुमल्लाह, कहते हैं ये मुसल्लस इनबी सिर्फ शेखैन रहिमहुमल्लाह के नजदीक हलाल है, खिलाफन लि मोहम्मद व मालिकिन व शाफी रहिमहुमुल्लाह ताला, बाकी ये तीनों अइमा के नजदीक ये भी हराम है, ये भी हराम है। व नबी जुत्तमरी व जबीबी मतबूखन अदना तबखतिन, और इसी तरह खजूर की नबीज, खजूर की ये भी वही भाई, खजूर को किस में डाल दिया, पानी में डाल दिया, तो इसको नबीज तमर कहते हैं, खजूर की मिठास आ गई और ज्यादा रखेंगे तो फिर उसमें नशा आ जाएगा, कोई खास तरीके से रखते हैं। कहते हैं वह नबीज उत्तम रिवज जबीबी मतबूखन, और खजूर और किशमिश की नबीज मतबूखन, इस हाल में कि उसको पकाया गया हो, अदना तब खतिन, थोड़ा सा पकाना, किशमिश की नबीज है उसको थोड़ा सा पका लिया, या खजूर की नबीज है उसको थोड़ा सा पका लिया। भाई याद रखो वह नबीज तमर, इसका अतफ किस पर है, पीछे आया था वह हल्लल मुसल्लसुल इनबी, हल्लल मुसल्लसुल इनबी, तो इसका अतफ उसी मुसल्लस इनबी पर है, और हलाल है नबीज तमरी, तमर की नबीज, वह जबीबी और जबीब की नबीज, मतबूखन अदना तबखतिन, जबकि इनको थोड़ा पकाया गया हो। भाई नकीउ तमर और नकीउ जबीब वो भी यही नबीज थी, लेकिन उनको पकाया नहीं गया था, वहां था नियैनी, दोनों क्या हो, कच्चे हो, क्या हो, कच्चे हो। तो कहते हैं ये भी नबीज तमर और जबीब इस जबकि इनको थोड़ा सा पकाया गया हो, ये भी हलाल हैं। वह इनिश्तद्दा, अगरचे ये तेज हो जाए, क्या हो जाए, तेज हो जाए, इनमें भी नशा आ जाए, इदा शुरीबा, जब पी जाए, मां वो मिकदार, मां से क्या मुराद है, वो मिकदार, तर्जमा पे नजर रखना, वह इनिश्तद्दा, अगरचे ये तेज हो जाए, ये हलाल हैं, कब, इदा शुरीबा, जब पी जाए, मां वो मिकदार, लम युस्किर, जो नशा न दे, जो मदहोश न करे, जब पी जाए इतनी मिकदार जो नशा न दे, और बिला लहवी व तरबिन, बगैर लहव लाइब और बगैर मस्ती के, लहव लाइब और मस्ती का इरादा ना हो, बल्कि ताकत के लिए या दवा के तौर पर कोई पी रहा हो, फिर हलाल है, वैसे हलाल नहीं है। ये सब के अंदर कैदें, ये जो हलाल शराबें आ रही हैं, ये भी ज्यादा पिए तो इनमें भी नशा है, तो इन सब के अंदर कैद है कि लहव लाइब यानी और मस्ती की नीयत से न पिए, भाई तफरी वगैरह और मस्ती की नीयत से न पिए, बल्कि कुव्वत हासिल करने के लिए पिए, इनमें कुव्वत भी थी भाई, बहुत ज्यादा कुव्वत थी, और आजकल तो कुव्वत की बहुत चीजें हैं, कदीम जमाने में तो इतनी चीजें नहीं थी, तो कोई बीमार होता, कमजोर होता, उसको ये चीजें पिलाई जाती थी, लेकिन बतलाया इतनी मिकदार जिससे नशा न हो, और नीज लहव लाइब और मस्ती की नीयत भी न हो। ये माना है कि इदा शुरिबा मा लम युस्किर बिला लहविन व तरबिन, के जब इसको पिया जाए इतनी मिकदार जिससे जो नशा न दे और बगैर लहो लाइब और बगैर मस्ती के हो। اي انما تحل هذه الاشربت اذا شرب ما لم يسكر، یہ شرابیں حلال ہیں جب پی جائے اتنی مقدار جو نشہ جو مدہوش نہ کرے. اما القدح الاخیر وهو المسكر حرام اتفاقا، اور باقی آخری پیالہ جو مدہوش کرنے والا ہے حرام اتفاقا، وہ بالاتفاق حرام، آخری پیالہ آخری پیالہ بالاتفاق حرام ہے. مطلب مثلا بھئی نبیذ التمر کسی نے تیار کی اور وہ تیز بھی ہو گئی، اور اس نبیذ تمر کے اگر کوئی دو پیالے پیئے تو اس کو نشہ نہیں چڑھتا، لیکن تین پیالے پی لے تو اس کو وہ مدہوش ہو جاتا ہے، اس کو نشہ چڑھ جاتا ہے. تو دو پیالے تو پینا حلال، اور وہ جو آخری تیسرا پیالہ ہے جو نشہ کرنے والا ہے وہ بالاتفاق کیا ہے؟ حرام ہے. یہ معنی ہے اما القدح الاخیر، اور آخری پیالہ یعنی آخری جام جو ہے وہو المسکر، اور وہی جو نشہ آور ہے مدہوش کرنے والا ہے حرام اتفاقا، وہ بالاتفاق حرام ہے. وشرطه، اور شرط یہ ہے ان یشرب لا لقصد اللہو والطرب، کہ وہ اس کو لہو لعب اور مستی کی نیت سے نہ پیے، بل لقصد التقوی، بلکہ طاقت حاصل کرنے کے ارادے سے پیئے، قوت کی ارادے سے پیئے. والخلیطان، خلیطان یہ بھی حلال ہے بھائی، اس کا بھی عطف اسی پر ہے. حل المثلث العنبی والنبیذ التمر والزبیب، اور والخلیطان، والخلیطان اور خلیطان یہ بھی کیا ہے؟ حلال ہے. وہو ان یجمع بین ماء التمر والزبیب، اور وہ یہ کہ جمع کیا جائے کھجور کے پانی کو اور کشمش کے پانی کو. ویطبخ ادنا طبختین، اور اس کو تھوڑا سا پکا لیا جائے. ویترک، اور پھر اس کو چھوڑ دیا جائے. الا ان یغلی ویشتد، یہاں تک کہ اس وہ جوش مارے اور وہ تیز ہو جائے. تو یہ جو ہے یحل بلا لہو و طربین، یہ بھی حلال ہے لیکن بغیر لہو لعب اور بغیر مستی کے. ونبیذ العسل والتین والبر والشعیر والذرة وإن لم يطبخ بلا لهو ولا طرب، اس کا بھی اسی پر عطف ہے. حلال ہے نبیذ العسل، شہد کی نبیذ، والتین، تین انجیر بھائی، انجیر جس کا ذکر قرآن میں بھی آیا ہے اس کی نبیذ. والبر، بر گندم کو کہتے ہیں بھائی، اور گندم کی نبیذ. والشعیر، اور جو کی نبیذ، جو. وزورتی، زورا میں را پر شد نہ پڑنا بھائی، را تخفیف کے ساتھ ہے. زورا، زورا مکئی کو کہتے ہیں، مکئی بھائی، تو مکئی جس کو جوار بھی کہتے ہیں. ان سب کی نبیذیں حلال ہیں. وَإِن لَّمْ يَطْبَخْ، اگرچہ ان کو پکایا نہ جائے، اگرچہ ان کو پکایا نہ جائے پھر بھی ان کی نبیذیں حلال ہیں. بلا لہو ولا طرب، لیکن وہی شرط ہے کہ بغیر لہو لعب اور بغیر مستی کے ہوں. وخل الخمری، اس کے بھی اسی پر عطف ہے. اے حل خل الخمری، حلال ہے شراب کا سرکہ. خل الخمر، شراب کا سرکہ، اور حلال ہے شراب کا سرکہ. ولو بعلاج، اگرچہ کسی عمل کے ذریعے ہو. میں نے آپ کو بتلایا تھا کہ شراب کو ویسے بھی کچھ عرصہ رکھا جائے تو وہ کس میں بدل جاتی ہے؟ پھر سرکے. کوئی خاص طریقے سے دھوپ میں رکھتے ہوں گے یا کچھ کرتے ہوں گے تو وہ کس میں بدل جاتی ہے؟ سرکے میں. اور یا اس میں نمک وغیرہ ڈالیں تو بھی وہ سرکے میں بدل جاتی ہے. تو علاج سے مراد ہے اپنا عمل، آدمی اپنے عمل یعنی نمک ڈال کر باقاعدہ اس کو خود سرکے میں بدل دے. اور ایک ہے خود بخود بدلنا. امام شافعی رحمہ اللہ کیا فرماتے ہیں؟ اگر خود بخود بدلے تو پھر اس میں ان کے دو قول ہیں. ایک قول میں ہے کہ پھر حلال ہے وہ سرکہ، اور دوسرا قول ہے کہ وہ سرکہ بھی حلال نہیں. اور اگر کسی نے اپنے عمل کے ذریعے اس کو شراب کو سرکے میں بدلا تو اس کے بارے میں ان کا ایک ہی قول ہے کہ یہ حلال نہیں، یہ جائز نہیں، وہ حلال نہیں ہے. یہ تو ہمارے نزدیک حلال ہے خل الخمری، شراب کا سرکہ حلال ہے. ولو بعلاج، اگرچہ इलाज यानी अमल, अपने अमल के जरिए हो, यानी वो शराब से जो सिरका बना है अगरचे वो अपने अमल के जरिए हो, आई बी इल्का इशय इन फी ही, यानी उसमें किसी चीज के डालने के जरिए हो। वहाज एहतराज उन कौल शाफी रहमहुल्ला, और ये एहतराज है दरअसल इमाम शाफी रहमहुल्ला के कौल से। फैन तखलील इदा कान बी इल्का इशय इन ला यहिल कौलं वाहिदन, इसलिए क्योंकि तखलील यानी सिरका बनाना, इजा कान बी इल्का इशेइन, जब वो किसी चीज के डालने के जरिए हो तो ला यहिल्लुल खल्लु, तो सिरका हलाल नहीं है। कौलं वाहिदन, उनका एक ही कौल है इस बारे में। वह इनकान भी गैर इल्का इशैन, और अगर सिरका जो बना वो बगैर किसी चीज के डाले खुद ब खुद बन गया है, फफी ही कौलानी लहू, तो इस बारे में उनके दो कौल हैं। बात समझ में आ गई। वल इंतबाज उफी दुब्बा इवल हन तमी वल मुजफ्फती वल नकीर, और इंतबाज का माना है नबीज बनाना, नबीज बनाना, और नबीज बनाना फिर दुब्बाई दुब्बा के अंदर, वल हंतमी और हंतम के अंदर, वल मुजफ्फती और मुजफ्फत के अंदर, और नकीर इन नकीर, ये सब भी जायज हैं। इसका इंतबाज का आतफ भी उसी माकबल पर है, आई हल इंतबाजु, हलाल है नबीज बनाना दुब्बा हंतम मुजफ्फत और नकीर में। अब ये किस किस दुब्बा किसे कहते हैं, भाई ये बर्तनों के नाम हैं, इन सब में नबीज बनाना हलाल। ये वो बर्तन हैं जिनमें कुफार जो हैं जमाने जाहिलियत में इनके अंदर वो शराबें बनाते थे, ये नशावर मशरूबात बनाते थे, तो इब्तिदा में इनको इनके इस्तेमाल से भी हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने मना फरमा दिया, ताकि लोगों के दिलों में खूब शराब और नशावर चीजों की नफरत आ जाए। और फिर जब अरसा गुजर गया तो फिर उसके बाद इनके इस्तेमाल को जायज करार दे दिया, इसलिए कहा कि इनके अंदर अब इनका इस्तेमाल जायज है, इनके अंदर नबीज बनाना जायज है। तो कहते हैं नबीज बनाना हलाल है दुब्बा के अंदर, हंतम के अंदर, मुजफ्फत और नकीर के अंदर। भाई ये किन को कहते हैं, खुद बयान कर रहे हैं, कहते हैं अद्दुब्बा उ अलकरऊ, दुब्बा जो है वो कद्दू को कहते हैं, अद्दुब्बा उ अलकरऊ, दुब्बा और करऊन एक ही कद्दू के नाम है। भाई दुब्बा किसको कहते हैं, कद्दू। भाई आपने शायद नहीं देखा होगा, आपके यहां ये घिया कद्दू होता है, छोटा सा होता है, लेकिन बाज इलाकों में ये कद्दू बहुत बड़े बड़े कद्दू होते हैं। भाई मैंने अभी खुद भी देखे हैं, और ये यूं समझे आजकल ये डेढ़ लीटर की बोतल भी छोटी है, इससे भी बड़े, बल्कि इसको भी यानी मोटाई भी बढ़ा दें, लंबाई भी इसकी बढ़ा दें, इतने बड़े बड़े कद्दू होते हैं, और हो सकता है इससे भी ज्यादा बड़े हों। बात समझ में आ गई, मैंने तो सब नहीं देखे लेकिन इतने बड़े तो मैंने भी देखे हैं, तो इससे भी बड़े होंगे, तो वो कद्दू देखो वो 2-2.5 लीटर जैसी बोतल बन गई। अब इसको क्या करते थे वो लोग, तो सर इसका काटते और इसके अंदर से गोदा सारा निकाल लेते थे, तो अब इसका छिलका रह गया, फिर इसको खुश्क होने देते थे, तो ये छिलका इसका बड़ा सख्त होता था, तो ये एक बोतल नुमा देखो बर्तन बन गया, इसमें वो शराब वगैरह नशा और मशरूबात बनाते थे, तो इसको दुब्बा कहते हैं। तो कहते हैं अद्दुब्बा व अलकर, और दुब्बा जो है वो कद्दू है। वल हंतम, हंतम जो है अल जर्रतुल खजरा, वो सबज मटका है, सबज रंग का कोई घड़ा या मटका होता था, उस पर खास किस्म का बनाते थे, उस पर सबज रंग होगा और चीज कुछ लगाते होंगे, उसके अंदर वो शराब बनाते थे, तो उसको हंतम कहते। वल मुजफ्फत, मुजफ्फत जो है अज़रफुल मतलीयो बिज़िफ्ती अहिल कीरी, ये अज़रफ वो बर्तन, वो जर्फ वो बर्तन, अल मतलीयो मतला यतली का माना है पॉलिश करना, किसी चीज के ऊपर कोई चीज मलना लगाना, तो वो बर्तन अल मतलीयो जिस पर पॉलिश की जाती थी या जिसके ऊपर लगाया जाता था, क्या चीज, बिज़िफ्ती, ज़िफ्त जो है ना ये तारकोल को कहते हैं, तारकोल लुक, जिसे आजकल सड़कें बनती हैं आप देखते हैं भाई, वो जिसको खूब गर्म किया जाता है और वो पतला हो जाता है, फिर उसको सड़क पर लगा दिया जाता है ये पत्थर वगैरह के साथ, तो वो जो उसको ज़िफ्त कहते हैं। इसी तरह उसका एक नाम कीर भी है, बिज़िफ्ती अयल कीरी, ज़िफ्त से क्या मुराद है, कीर, वही तारकोल, भाई तारकोल। तो ये कोई खास मिसाला, वो तारकोल या तारकोल जैसा कोई मिसाला होता था जिसको उस बर्तन पर मल देते थे खूब अच्छी तरह, ताकि उसमें सुराख वगैरह बिल्कुल बंद हो जाएं, और वो उसको फिर वो मुज़फ़त कहते थे, और इसके अंदर वो फिर नशा और मशरूबात तैयार करते थे। तो कहते हैं वल मुज़फ़तु अज़र्फुल मतली यू बिज़िफ्ती, वो जर्फ जिसके ऊपर लगाया गया हो ज़िफ्त को यानी खीर यानी तारकोल को। वन नकीर, नकीर किसे कहते हैं? कहते हैं अज़र्फुल लदी यकूनु मिनल खशबिल मनकूरी, वो बर्तन जो के खुदी हुई लकड़ी से बना हो। भाई बाद औकात यूं करते कि लकड़ी जो है जरा बड़ी लकड़ी लेकर उसके अंदर खुदाई करके प्याला नुमा शक्ल उसकी बना लेते थे, और उसके अंदर फिर वो नशा और मशरूब तैयार करते थे, तो उसको नकीर कहते थे। तो कहते हैं अज़र्फुल लदी यकूनु मिनल खशबिल मनकूरी, खशब लकड़ी को कहते हैं, मनकूर जिसको खोदा गया हो, खुदाई की गई हो जिसकी, तो वो बर्तन जो कि खोदी हुई लकड़ी से बनाया गया हो। इअलम अन्नहादिही ज़ुरूफ कानत मुख्तसतन बिल खमरी, कि ये वाले जो बर्तन थे ये खास थे शराब के साथ। फैदा हुर्रिमतिल खमरु, जब शराब हराम करार दी गई, फैदा हुर्रिमतिल खमरु, जब शराब को हराम करार दे दिया गया, तो हर्रमन नबी सल्लल्लाहु अलैहि वसल्लम इस्तेमाल हादिही ज़ुरूफ, तो हुजूर अलैहि सलाम ने इन बर्तनों के इस्तेमाल को भी हराम करार दे दिया, हराम करार दिए दिए। क्यों? कहते हैं इम्माली अन्नफ इस्तेमालिहा तशब्बुहन बिशुरबिल खमरी, इसलिए क्योंकि इन बर्तनों के इस्तेमाल में शराब पीने के साथ मुशाबहत थी, इसलिए हुजूर ने मना फरमाया, या व इम या इस वजह से कि वह इम्माली अन्न हादिहि ज़ुरूफ कानफीहा असरुल खमरी, कि इन बर्तनों के अंदर शराब का असर था, क्योंकि लोग इनमें शराब बनाते थे, तो इनमें क्या था? शराब का असर था, शायद इसलिए हुजूर ने मना फरमाया। तो इसलिए हुजूर ने मना फरमाया। फलम्मा मज़त मुद्दत, उन पास जब कुछ मुद्दत गुजर गई, अबाहन नबी सल्लल्लाहु अलैहि वसल्लम इस्तेमाल हादिहि ज़ुरूफ, तो हुजूर अलैहिस्सलाम ने इन बर्तनों के इस्तेमाल को मुबाह करार दे दिया। इस्तेमाल हादिहि ज़ुरूफी, फ़इन्ना अथर अल-ख़म्र क़द ज़ाला अन्हा, इसलिए क्योंकि शराब का असर इनसे खत्म हो गया था, काफी वक्त गुजर गया था, वो तो असर खत्म हो गया। व आयजन फिब्तिदा तहरीमी शैइन युबालगु व युशद्ददु, और नीज इसलिए भी कि किसी चीज को हराम करार देने के आगाज में युबालगु व युशद्ददु मुबालगा किया जाता है और सख्ती की जाती है। लियत रुका हुन्ना सुमर्रतन, ताकि लोग उसको एक मरतबा छोड़ दें यानी पूरे तौर पर। फैदा तरकन्ना सुवस्तकर अमरू, बस जब लोग उसको छोड़ दें और मामला करार पकड़ ले यानी मामला ठीक हो जाए, तो यजूल जालिक तशदीद बाद हुसूल मकसूदी, तो फिर वो सख्ती जो है वो खत्म हो जाती है मकसद हासिल हो जाने के बाद। सूरत समझ में आ रही है। वकुरिह शुरबु दुर्दीयिल खमरी वल इम्तिशातु बिही, दुर्दीयुल खमर, दुर्दी कहते हैं शराब की जो मैल कुचैल है, शराब मटके में रखी हुई है तो जाहिर सी बात है जो मैल कुचैल होगा वो आहिस्ता आहिस्ता नीचे तह में बैठ जाएगा। अब मटके में से शराब तो सारी खत्म हो गई, लेकिन नीचे वो कुछ मैल कुचैल जिसको तिलछट भी कहते हैं, तो वो शराब की मैल कुचैल बाकी रह गई। क्या इस शराब की मैल कुचैल को पीना जायज है या जायज नहीं? कहते हैं नहीं भाई, इसमें भी शराब के अज्जा हैं, और जैसे शराब का की थोड़ी मकदार भी क्या थी, हराम थी, तो ये भी हराम है। और इसी तरह बाज फिर औरतें इसके जरिए कंघी करती, कंघी पर लगाकर बालों में लगाती होंगी, कुछ बालों में चमक दमक आ जाती होगी, तो कहते हैं वो भी हराम है, क्योंकि आपको हमने बतला दिया कि शराब से नफा उठाना हराम है। तो कहते हैं वकुरी है शुरबु दुर्दी यिल खमरी, और मकरू है शराब की मैल कुचैल को पीना। वल इम्तिशातु बिही, और इसके जरिए कंघी करना। कहते हैं अलमुराद बिल कराहतिल हुरमतु, कहते हैं मतन में तो है ना कुरीहा, कुरीहा मकरू है, कहते हैं कराहत से मुराद हुरमत है, मकरू नहीं है बल्कि हरा। तो कहते हैं कराहत से मुराद जो है हुरमत है। लिअन नफी ही अज़ा अल खमरी, क्योंकि इसके अंदर शराब के अज़ा हैं, तो भाई फिर जब हराम है तो मकरू क्यों कहा? कहते हैं इल्ला अन्नहु ज़करा, لفظ الکراہتی للحرمتی، ماتن نے کراہت کا لفظ ذکر کیا، حرمت کا لفظ ذکر نہیں کیا، لعدم النص القاطع فیہ، کیونکہ اس کے بارے میں کوئی قطعی نص موجود نہیں ہے، کسی نص میں باقاعدہ اس خمر کی میل کچیل کا ذکر باقاعدہ نہیں ہے، اس لیے ولا یحد شاربہ بلا سکرن، اور حد بھی نہیں لگائی جائے گی اس شراب کی میل کچیل کو پینے والے پر بلا سکرین، بغیر نشے کے، اگر کوئی یہ میل کچیل پیتا ہے تو شراب کی تو ایک قطرہ بھی کوئی پی لے اس پر حد جاری ہوتی ہے، لیکن یہ دردی خمر پینے والے پر حد جاری نہیں ہوگی جب تک نشہ نہ ہو جائے، ہاں اب اگر نشہ ہو گیا پھر اس پر بھی حد جاری کی جائے گی۔ تو کہتے ہیں ولا یحد شاربہ بلا سکرین، اور حد جاری نہیں کی جائے گی اس کے پینے والے پر بغیر نشے کے، فَإِنَّ فِي الْخَمْرِ إِنَّمَا يُحَدُّ بِشُرْبِ الْقَلِيلِ، اس لیے کیونکہ شراب کے اندر حد لگائی جاتی ہے تھوڑی مقدار پینے پر بھی، لِأَنَّ قَلِيلَ الْخَمْرِ يَدْعُو إِلَى الْكَثِيرِ، اس لیے کیونکہ شراب کی تھوڑی مقدار جو ہے وہ دعوت دیتی ہے، وہ لے جاتی ہے کثیر کی طرف، تھوڑی مقدار شراب بھی جو پیے گا وہ اس کو کس طرف لے جائے گی، کثیر کی طرف، کیوں؟ وجہ میں نے ذکر کر دی، کیا وجہ؟ ایک تو لذت، دوسرا وہ پتلی ہوتی ہے اور وہ بوجھ نہیں بنتی پینا، تو وہ اس میں تھوڑی سی پیے گا لذت محسوس ہوگی، دل کرے گا اور پیوں اور پیوں، بس صورت سمجھ میں آ گئی۔ تو شراب میں تھوڑی مقدار بھی وہ دعوت دیتی ہے کثیر مقدار کی طرف، ولا کذالک فی دردی، لیکن دردی خمر میں یعنی شراب کی میل کچیل میں ایسا نہیں ہے، یعنی اس کی تھوڑی مقدار پیے تو وہ زیادہ کی طرف دعوت نہیں دیتی، تو جب وہ شراب کی طرح نہیں ہے، فاعتبرت حقیقت السکری، تو وہاں پر حقیقت سکر کا اعتبار کیا گیا۔ شراب دیکھو، شراب کا ایک قطرہ بھی حرام، کیونکہ ایک قطرہ دعوت دے گا ایک گھونٹ پی لے، اور ایک گھونٹ دعوت دے گا کہ ایک جام پی لے، اور ایک جام دعوت دے گا کہ دو جام پی لو، تو شراب کی تھوڑی مقدار کس کی طرف دعوت دے رہی ہے؟ زیادہ مقدار کی طرف، لہذا شراب میں ایک قطرہ پینے والے پر بھی حد جاری ہوگی، لیکن دردیہ زید ایسے نہیں ہے، اس میں تھوڑی مقدار زیادہ مقدار کے پینے کی طرف دعوت دینے والی نہیں، جب یہ خمر جیسی نہیں تو لہذا اس کو خمر والا حکم بھی نہیں دیا، خمر میں تو ایک قطرے پر بھی حد تھی، یہاں ایک تھوڑی مقدار پر حد نہیں، تو یہاں پر حقیقت نشے کا، حقیقت مدہوشی کا اعتبار کیا گیا، صرف پینے کا اعتبار نہیں بلکہ حقیقت مدہوشی کا، یعنی حقیقتاً جب وہ مدہوش ہو جائے، نشہ چڑھ جائے، تو اب اس پر حد جاری ہوگی، اس سے پہلے حد جاری نہیں، لیکن اس کا یہ معنی نہیں کہ اس سے کم مقدار پینا جائز ہے، پہلے ہی بتلا دیا کہ تھوڑی یہ دردیہ زید بھی کیا ہے، حرام ہے۔ بات سمجھ میں آ گئی اچھی طرح؟ چلیے بس بہذا هو المرام، واللہ اعلم بحقیقت الکلام۔ چلیے جی، اللہ آپ سب کو بڑا عالم بنائے، اللہ